اچھا بھائی دیکھیے بھائی سبق کتاب پر. بسم اللہ الرحمن الرحیم. الحمد لولیہ والصلاۃ علی نبیہ وعلی آلہ واصحابہ المتأدبین بآدابہ. الحمد لولیہ, الحمد لولیہ. ولی کے کئی معانی علماء نے بیان کیے ہیں بھائی. ولی کا ایک معنی ہے لائق بھائی, لائق اور مستحق, لائق اور مستحق بھائی. مثلا آپ کہتے ہیں کہ زید اس عہدے کے لائق ہے, اس عہدے کا مستحق ہے. اسی طرح ولی کا ایک معنی علماء نے متصرف کے بھی بیان کیے ہیں. متصرف بھائی تصرف کرنے والا, تصرف کرنے والا. اور جیسے بھائی انسان ہے اپنے مال کے اندر تصرف کرتا ہے, جہاں چاہتا ہے خرچ کرتا ہے, جس کو چاہتا ہے دیتا ہے اور جس کو نہیں چاہتا نہیں دیتا. تو متصرف تصرف کرنے والا اپنے اختیار سے. اور اسی طرح ولی کا ایک معنی ہے بھائی محب, محبت کرنے والا. اور اسی طرح ولی کا ایک معنی ہے صاحب بھائی, یعنی ساتھی, ساتھی. جیسے آپ کا کوئی دوست ہے, ساتھی ہے, تو وہ آپ کا صاحب ہے بھائی, ولی ہے. اور اسی طرح ولی کا ایک معنی جو ہے قریبی کے بھی ہیں, جو آپ کا ساتھی ہے, دوست ہے, قریبی ہے. تو ولی کے کئی معنی میں نے ذکر کر دیے. ولی کا معنی لائق اور مستحق بھی, ولی کا معنی متصرف بھی, ولی کا معنی محب بھی, محبت کرنے والا, ولی کا معنی صاحب یعنی ساتھی, ولی کا معنی قریبی. تو یہاں پر سب سے مناسب جو ہے ولی کا معنی مستحق کے کیا جائے, مستحق اور لائق کے. یہ اسی طرح اگر متصرف کا معنی بھی کر لیا جائے تو بھی معنی درست ہو جائے گا. یا اسی طرح یہاں ولی کا معنی محب کے کر لیے جائیں تو بھی معنی صحیح ہو جائے گا بھائی. لیکن سب سے زیادہ مناسب یہ ہے کہ ولی کا ترجمہ یہاں کیا کیا جائے, مستحق اور لائق کے بھائی. اور لی ولی یہی, اس میں جو ہا ضمیر ہے یہ لوٹ رہی ہے حمد کی طرف. الحمد لولی ہی ای لولی الحمد. ہاں ضمیر کس کو لوٹ رہی ہے؟ حمد کی طرف. تو الحمد لولی الحمد. اور یہ لام اختصاص کے لیے ہے بھائی. لام کس لیے ہے؟ اختصاص کے لیے ہے. جیسے آپ کہتے ہیں مثلا کہ ہاد الکتاب لزید, یہ کتاب زید کی ہے, یعنی زید کے ساتھ خاص ہے, یہ وہی اس کا مالک ہے بھائی. تو یہاں پر بھی لام جو آیا وہ اختصاص کے لیے ہے. الحمد لولی یہی, کہ حمد خاص ہے کس کے ساتھ؟ ولی حمد کے ساتھ. اور ولی حمد سے مراد اللہ تعالی کی ذات ہے بھائی, اللہ تعالی کی ذات. تو الحمد لولی یہی کیا ترجمہ ہوگا؟ تو یاد رکھنا یہاں الحمد کے اندر الف لام یا تو جنسی ہے یا الف لام استغراقی. الف لام کی قسمیں اگرچہ میں نے وہ ترکیب کے اندر ذکر کر دی تھیں, لیکن پھر دوبارہ سن لو, اور جتنی بار ایک چیز کو سنو گے آپ کے ذہن میں پختہ ہوتی چلی جائے گی. اذا تکررا تقررا, تکررا چھوٹے کاف سے ہے پہلا, اور دوسرا بڑے کاف دو نقطوں والے سے. اذا تکررا تقررا, جب کوئی چیز مقرر ہوگی تو تقررا وہ ذہن میں جم جائے گی, پختہ ہو جائے گی. یوں کہو جتنا ایک چیز کا تکرار ہوگا اتنی ہی وہ پختہ ہو جائے گی ذہن کے اندر. تو الحمد جو ہے اس پر الف لام کون سا ہے؟ میں نے بتلایا جنسی یا استغراقی ہے. یاد رکھو الف لام جو ہے اس کی دو قسمیں ہیں, ایک الف لام اسمی اور ایک الف لام حرفی. الف لام اسمی وہ ہے جو اسم فاعل اور اسم مفعول کے صیغوں پر داخل ہو, جیسے الضارب. الضارب اس پر جو الف لام آیا یہ کیا ہے؟ अलिफ लाम इस्मी है। इसी तरह अल मजरूब, ये इसमें मफूल का जो सिगा आया, इस पर जो अलिफ लाम आया, ये क्या है? अलिफ लाम इस्मी है। ये दर असल इसमें मौसूल है, इसीलिए इसको अलिफ लाम इस्मी कहते हैं। जैसे लाहौरी का क्या माना? लाहौर वाला। तो इस्मी का क्या माना? इसम वाला। हर्फी का क्या माना? हर्फ वाला। तो ये इस्मी जो है निस्बत है इसम की तरफ, इसम वाला। यानी ये अलिफ लाम, सूरत तो अलिफ लाम हर्फी जैसी है, लेकिन ये दर असल हर्फ नहीं है, बल्कि ये इसम है और ये इसमें मौसूल है। तो अज़ारिब किस माना में हुआ? अल्लदी यज़रिबु। और अल मज़रूब किस माना में हुआ? अल्लदी युज़रबु। मैंने आपको बतलाया था कि एक है फाइल और एक है इसमें फाइल। फाइल किसे कहते हैं? जिसको फेल या सिफत का सिगा रफा दे। जाराबा जैदुन, ये जैदुन को रफा किसने दिया? जाराबा ने, ये उसके लिए फाइल है। तो ये जैद है फाइल। और एक होता है इसमें फाइल। इसमें फाइल वो खास सीगे जो आपने गर्दानों में पढ़े हैं, जारिबुन, फातिहुन, मुक्रिमुन, मुस्तखरिजुन, मुकातिलुन वगैरह। तो फाइल और इसमें फाइल में फर्क समझ में आया? फाइल किसे कहते हैं? जिसको फेल या सिफत का सीगा रफा दे, या उनके लिए फाइल बने। और इसमें फाइल वो मखसूस सीगे का नाम है। और इसी तरह एक होता है मफूल और एक है इसमें मफूल। मफूल वो लफ्ज जिसे फेल या सिफत का सीगा नसब दे। जरब तो अमरन, ये अमरन क्या है? मफूल है, इसको जरब तो ने नसब दिया है। तो मफूल वो है जिसको फेल या सिफत का सीगा नसब दे। और एक है इसमें मफूल। इसमें मफूल वो जो गर्दानों के अंदर आपने खास सीगा पढ़ा, मजरूबुन, मफतूहुन, मुकरमुन, मुस्तखरजुन, मुकातलुन। तो ये क्या है? इसमें मफूल है भाई। तो ये जो अलिफ लाम इस्मी वो है जो इसमें फाइल और इसमें मफूल के सीगों पर दाखिल हो गई। और फिर मैंने आपको ये भी बतलाया था कि ये इसमें फाइल और इसमें मफूल ये भी दो किस्म पर हैं भाई। कुछ वो हैं जो सुबूत पर दलालत करते हैं और कुछ वो हैं जो हुदूस और तजद्दुद पर दलालत करते हैं। हुदूस और तजद्दुद का एक ही माना है, इसका माना है होना, एक चीज जो पहले नहीं थी और फिर हुई, तो इसको क्या कहेंगे? हुदूस। एक सिफत वो होती है जिसमें सुबूत होता है, एक सिफत वो होती है जिसमें हुदूस होता है। मसलन जारिब, जारिब उस शख्स को कहेंगे जिसने जर्ब लगाई, जो जर्ब लगा रहा है उसको क्या कहेंगे? जारिब। देखो पहले जर्ब का वजूद नहीं होता, फिर जर्ब लगती है और फिर जर्ब खत्म हो जाती है। तो देखो यह है हुदूस और तजद्दुद, एक चीज पहले नहीं थी, हुई और फिर गुजर गई, तो इसको क्या कहते हैं? हुदूस और तजद्दुद। तो ये आप परेशान ना हो कि हुदूस का क्या माना, तजद्दुद का क्या माना, दोनों का एक ही माना है, एक चीज का होना जो पहले ना हो फिर हो और गुजर जाए। तो जर्ब कैसी सिफत है? इसमें हुदूस और तजद्दुद होता है। आप जर्ब लगाते जाएं, नई नई जर्ब आती जाएगी और गुजरती जाएगी, नई नई जर्ब आती जाएगी और गुजरती जाएगी। तो यह हुदूस हो रहा है जर्ब के अंदर। तो जर्ब जो है हुदूस वाली सिफत है, और एक सिफत है जिसमें सुबूत होता है, हुदूस नहीं। मसलन आलिम, आलिम किसे कहेंगे? जानने वाला, जिसने इलम हासिल किया। और मुझे बताइए इलम कैसी सिफत है कि हासिल होने के बाद फिर खत्म हो जाती है, या उस शख्स की सिफत बाकी रहती है?
बाकी
रहती है। जर्ब तो आई और गुजर गई, दोबारा जर्ब लगाई और फिर गुजर गई, लेकिन इलम ऐसी सिफत नहीं। इलम जब एक सिफत किसी को हासिल हो जाती है कि उसने एक चीज को जान लिया, पहले नहीं जानता था। मसलन आपको पता चल गया कि फाइल क्या होता है? मरफू होता है। अब जब आपको पता चल गया अच्छी तरह, अब ये आपकी सिफत, अब आप इस सिफत को एक आलिम हैं, आप इसको इस बात को जानने वाले हैं। और जब ये बात आपको पता चल गई तो अब ये आपकी सिफत रहेगी। बात समझ में आ गई? और कुछ अरसे तक रहेगी, अगर दोबारा याद करेंगे तो पुख्ता हो जाएगी, वो फिर भूल जाएगी कुछ अरसे तक। लेकिन बहरहाल जर्ब की तरह नहीं है कि आई और गुजर गई, नहीं। ये जब एक दफा एक चीज को इंसान जान लेता है तो फिर ये इलम उसकी सिफत बन जाता है, और ये बात उससे जुदा नहीं होता, जल्दी या फौरन जुदा नहीं होता। तो आलिम एक ऐसी सिफत है जिसमें सबूत है, आलिम उसको कहेंगे जिसके लिए इलम का सबूत है, और जारिब जो सिफत है जर्ब उसके अंदर हुदूस है, जारिब उसको कहेंगे जिसके लिए जर्ब साबित हुई और वो जर्ब गुजर भी गई। फर्क समझ में आ रहा है? तो सिफात गोया दो किस्म की हो गई, कुछ वो हैं जिनमें हुदूस और तजद्दुद होता है और कुछ वो जिनके अंदर सबूत होता है जो जुदा नहीं होती। तो या जैसे दूसरी मिसाल ले लो, तवीलुन, एक शख्स है वो उसका कद लंबा है, तो क्या ये कद उससे बार बार अलग होगा या उसके साथ साबित रहेगा? ये उसके साथ साबित रहेगा। देखा, तो सिफात दो किस्म की हो गई, कुछ में हुदूस होगा और कुछ में सबूत। तो उलमाए मुहक्किकीन फरमाते हैं कि ये जो अलिफ लाम इस्मी है वो है जो इसमें फाइल और इसमें मफूल के सीगों पर दाखिल हो, लेकिन ये वो सीगे होने चाहिए जिनमें हुदूस और तजद्दुद वाला माना हो, जिनमें हुदूस और तजद्दुद वाला माना हो, और वो सिफत जिसमें सबूत वाला माना हो वहां अलिफ लाम हर्फी ही है, वो अलिफ लाम इस्मी नहीं। लिहाजा अल आलिम, इस पर जो अलिफ लाम आया वो कौन सा है? अलिफ लाम हर्फी है। लेकिन अज जारिब पर जो अलिफ लाम आया वो अलिफ लाम इस्मी है भाई। इसी तरह अशारिब, शुर्ब, पीना, देखो आपने कोई चीज पी तो आप शारिब बन गए और वो गुजर गया फेल। अकल का माना खाना, खाना वगैरह खाना, आप कोई चीज खा रहे हैं तो आप आकिल बन गए, और जैसे ही खाना बंद किया देखो वो अकल वाली सिफत खत्म हो गई, अब आप इस वक्त आकिल नहीं हैं भाई। फर्क समझ में आ गया? तो इसमें फाइल अगर सबूत के माना में हो तो उस पर अलिफ लाम कौन सा होगा? हर्फी होगा। और अगर वो सिफत हुदूस और तजद्दुद के माना में हो तो फिर वो अलिफ लाम क्या होगा? इस्मी होगा, यानी इसमें मौसूल होगा। तो अज़ारिब किस माना में हुआ? अल्लदी यज़रिबु, और अल मज़रूब किस माना में हुआ? अल्लदी युज़रबु। तो ये अलिफ लाम इस्मी है। चुनांचे काफिया जो मतन है शरह जामी का, साहिब काफिया भी जब अस्माए मौसूला गिनवाते हैं तो उसमें वो इस अलिफ लाम इस्मी को भी शुमार करते हैं कि ये भी क्या है? इसमें मौसूल है भाई। और उसके बाद दूसरी किस्म है अलिफ लाम हर्फी की। तो अलिफ लाम इस्मी के अलावा बाकी जो भी अलिफ लाम आए, यानी इसमें फाइल इसमें मफूल के अलावा किसी और सीगे पर जो अलिफ लाम आए वो अलिफ लाम हर्फी होता है। क्या होता है? अलिफ लाम हर्फी। फिर इसमें थोड़ी सी मजीद तफसील याद रखना भाई, ये अलिफ लाम हर्फी दो किस्म पर है, एक है जाइदा और एक है गैर जाइदा। तवज्जो है, ये एक जाइदा और एक गैर जाइदा। जाइदा वो है जो जायद होता है, यानी जायद होने का माना ये कि वो अपना अपने माना का असर वहां नहीं देता, वो हो या ना हो उससे माना पर कोई फर्क नहीं पड़ता। तवज्जो है, अलिफ लाम हर्फी कितनी किस्म पर? दो, एक जायदा और एक गैर जायदा। जायदा वो है कि जिसका कोई माना नहीं होता, यानी कलाम के अंदर वो किसी माना का फायदा नहीं देता, जैसे अल हसन और अल हुसैन, या अल अली या अल जुबैर। देखो इन सब पर अलिफ लाम दाखिल है और ये अलिफ लाम हर्फी है, ये इसमें फाइल है, इसमें मफूल के सीगे तो नहीं है, और ये अलिफ लाम हर्फी जाइदा है, क्योंकि अलिफ लाम हर्फी तो वो है जिसके जरिए कोई किसी लफ्ज को मारिफा बनाया जाता है। तवज्जो है, जिस लफ्ज पर दाखिल होता है उसको क्या बना देता है? मारिफा। और अल हसन, अल हुसैन, अल अली, अल जुबैर, ये तो सारे नाम हैं, इन पर अलिफ लाम आए या ना आए ये हर हाल में मारिफा हैं। तो अलिफ लाम ने यहां कोई नया फायदा नहीं दिया। तो हां, अलबत्ता इन्होंने लफ्ज में हुसन पैदा कर दिया। तो ये क्या है? अलिफ लाम हर्फी जायदा है, और इनको चाहे लाएं चाहे ना लाएं इससे कोई माना पर असर नहीं पड़ेगा। और फिर बाज़ औक़ात ये लाजिम होते हैं, जुदा नहीं हो सकते, जैसे लफ्ज अल्लाह, लफ्ज अल्लाह। तो एक कौल के मुताबिक ये तो आलम है अल्लाह ताला की जात के लिए, और एक कौल के मुताबिक ये असल में इलाहुन था, फिर इलाहुन के शुरू का हमजा गिराया गया और उसके एवज अलिफ लाम ले आए तो क्या बन गया? अल्लाह बन गया। तो ये जो अलिफ लाम है ये हमजा के इवज में आया है, और عوض میں آیا ہے اور یہ کلمے کے ساتھ لازم ہے، اب اس سے جدا نہیں ہو سکتا، لیکن یہ کلام کے اندر اپنے معنی کا فائدہ نہیں دے رہا. بات سمجھ میں آ گئی؟ تو یہ ہے الف لام حرفی زائدہ. اور الف لام حرفی جو غیر زائدہ ہے، غیر زائدہ، اس کی پھر چار قسمیں ہیں. یا تو وہ الف لام جنسی ہوگا، یا استغراقی ہوگا، یا عہد ذہنی ہوگا، یا عہد خارجی ہوگا. بھائی میں نے آپ کو بتلایا تھا الف لام حرفی وہ ہے جس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جائے. یہ تعبیر ہمیشہ یاد رکھنا، الف لام حرفی وہ ہے
چیز کے ذریعے.
یعنی کہو الف لام حرفی غیر زائدہ، جو زائد نہیں ہے بلکہ اپنے معنی کا فائدہ دے رہا ہے، تو اس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے. اگر اشارہ جنس اور ماہیت کی طرف ہو، افراد کی طرف نہ ہو، تو یہ الف لام جنسی ہے. جیسے الرجل خیر من المرأتی، جنس رجل یہ اب بہتر ہے جنس امرأة سے. یعنی یہ جو رجل کی جنس ہے، اس کو اللہ نے امرأة کی جنس پر، عورت کی جنس پر فضیلت بخشی ہے. دنیا میں بھی آپ دیکھتے ہیں مردوں کی حکومت ہے، مرد طاقتور ہیں، مرد ہی پیغمبر اور نبی بنے ہیں، مرد ہی پیغمبر اللہ نے بھیجے ہیں، اور لوگ بھی پسند کرتے ہیں کہ ان کے زیادہ بیٹے ہوں. بھائی تو معلوم ہوا کہ اس جنس کو اللہ نے فضیلت بخشی ہے. افراد نہیں مراد، کیونکہ ایک ہے ایمان والی عورت اور ایک ہے کافر مرد، تو کون بہتر؟ ایمان والی عورت. تو دیکھو افراد کو دیکھا جائے تو بہت سی جگہ افراد امرأة بہتر ہوتے ہیں افراد رجل سے. بھائی تو الرجل خیر من المرأة، یہ الرجل پر جو الف لام آیا اور الامرأة پر جو الف لام آیا، یہ کون سا الف لام ہے؟ الف لام غیر زائد ہے اور حرفی ہے اور جنسی. بس یوں کہ مختصرا یہ الف لام جنسی ہے بھائی، جس کے ذریعے جنس اور ماہیت کی طرف اشارہ ہوتا ہے. تو الف لام حرفی غیر زائدہ وہ ہے جس کے ذریعے کسی چیز کی طرف اشارہ کیا جاتا ہے، اور یہ جس لفظ پر داخل ہوتا ہے اس کو معرفہ بنا دیتا ہے. توجہ ہے، یہ جس لفظ پر داخل ہوتا ہے اس کو معرفہ بنا دیتا ہے. جبکہ وہ جو الف لام اسمی تھا، وہ جو الزارب پر آیا، وہ جو زارب پر آیا الزارب، وہ الف لام نے زارب کو معرفہ نہیں بنایا، بلکہ الف لام خود ہی کیا ہے؟ معرفہ ہے، اس میں موصول ہے. جبکہ العالم کے اندر جو الف لام ہے وہ حرفی ہے، اس نے لفظ عالم کو کیا بنا دیا؟ معرفہ بنا دیا، کیونکہ الف لام حرفی ہے. بھائی تو الف لام حرفی غیر زائدہ وہ چار قسم پر ہے، یا تو وہ الف لام جنسی ہوگا، یا الف لام استغراقی. تو اگر الف لام کے ذریعے تمام افراد کی طرف اشارہ ہو تو پھر یہ الف لام استغراقی ہے. جیسے قرآن میں اللہ فرماتے ہیں والعصر ان الانسان لفی خسر، تو ان الانسان، یہ الانسان پر جو الف لام ہے، علماء فرماتے ہیں یہ الف لام استغراقی ہے، اس کے ذریعے تمام افراد انسان کی طرف اشارہ ہے. ان الانسان، یقیناً تمام انسان جو ہیں خسارے میں ہیں. اب آپ سے کوئی پوچھے کہ یہ تمام کا ترجمہ آپ کہاں سے لے آئے، تو آپ کیا کہیں گے؟ یہ کس کا ترجمہ ہے؟ یہ الف لام کا ہے جو الانسان پر داخل ہوا. بھائی تیسری قسم ہے الف لام حرفی غیر زائدہ کی، الف لام عہد خارجی. الف عہد کا معنی ہے متعین ہونا، مقرر ہونا. تو الف لام عہد خارجی وہ ہے جس میں افراد کی طرف اشارہ ہوتا ہے، اور افراد بھی بعض ہوتے ہیں، تمام نہیں. بھئی اگر جنس کی طرف اشارہ ہو تو الف لام جنسی، افراد کی طرف ہو تو پھر وہ تمام افراد کو ہوگا یا بعض کو؟ اگر تمام کو ہو تو الف لام استغراقی، اگر بعض کو اشارہ ہو اور وہ بعض خارج میں، وہ بعض پھر خارج میں متعین ہوں گے یا متعین نہیں؟ اگر خارج میں وہ بعض متعین ہیں تو وہ الف لام عہد خارجی ہے، اور اگر خارج میں متعین نہیں تو پھر وہ الف لام عہد ذہنی ہے. بھائی تو عہد کا کیا معنی؟ متعین ہونا، مقرر ہونا. معہود کس کو کہتے ہیں؟ مقررہ. متعین جو ہے اس کو معہود کہتے ہیں. مثلا میں آپ سے کہتا ہوں جاءنی رجل امسی، کل میرے پاس کوئی ایک آدمی آیا تھا، میں رجل النکرہ لایا. اب میں آپ کو بتانا چاہتا ہوں کہ میں نے اسی آدمی کا اکرام کیا، تو پھر میں کیا کہوں گا؟ अकरमतु अर रजुला, मैंने इकराम किया उस आदमी का। और आप समझ गए या नहीं समझ गए मैं किसकी बात कर रहा हूं? आप समझ गए कि जिस आदमी का भी जिक्र हुआ था, तो पहले मैं उसको नकेरा लाया क्योंकि आप उसको नहीं जानते थे, और फिर जब दोबारा लाया तो अब मैं मारिफा लाकर उसी की तरफ इशारा कर रहा हूं। तो तर्जमा कैसे होगा? अकरमतु अर रजुला, मैंने इकराम किया उस आदमी का। ये उस किसका तर्जमा है? अलिफ लाम का। और ये जो अलिफ लाम है, मैंने बताया कि बाज अफराद की तरफ इशारा किया जाता है जो खारिज में मुतायन होते हैं, बाज का लफ्ज इस्तेमाल किया, क्योंकि ये एक भी हो सकते हैं, दो भी, या दो से ज्यादा भी। मसलन मैं आपसे कहता हूं, जानी रजुलानी अमसी, कल मेरे पास दो आदमी आए थे, फअकरमतुर रजुलैनी, तो मैंने उन दो का इकराम किया। देखा, अब उन दो का अलिफ लाम का तर्जमा मैं कर रहा हूं। या मैं आपसे कहता हूं, जानी रिजाल उन अमसी, कल मेरे पास कुछ लोग आए थे, रिजाल जमा लाया, तो आगे मैं क्या कहूंगा? अकरमतुर रिजाला, तो मैंने उन मर्दों का, उन आदमियों का इकराम किया। तवज्जो है? अलिफ लाम के जरिए या तो इशारा होगा जिंस की तरफ या अफराद की तरफ। अगर जिंस की तरफ इशारा हो तो अलिफ लाम जिंसी, अगर अफराद की तरफ इशारा हो या तो तमाम अफराद को होगा या बास को, अगर तमाम को इशारा हो तो अलिफ लाम इस्तिग़राकी, अगर बास को इशारा है तो फिर वो बास खारिज में मुतायन होंगे या मुतायन नहीं, अगर वो मुतायन है तो अलिफ लाम महदे खारिजी, वरना अलिफ लाम महदे ज़हनी। तो ये अलिफ लाम महदे खारिजी जिसमें बास की तरफ इशारा होता है, वो बास एक भी हो सकता है, दो भी, दो से ज्यादा भी। रजुल था तो आगे अर रजुल में लाया, एक की तरफ इशारा। रजुलान था तो मैं आगे में अर रजुलैन लेकर आया, दो की तरफ इशारा, वो दो आदमी। और रिजाल आया था तो आगे में अर रिजाल पर अलिफ लाम ले आया, वो सब आदमी, तो मैंने उन सब का इकराम किया। तो वो एक भी हो सकता है, दो भी, दो से ज्यादा भी, लेकिन तमाम नहीं होंगे, क्योंकि तमाम हो तो फिर वो क्या है? अलिफ लाम इस्तिग़राकी। फर्क समझ भी आया कि नहीं? अर रिजाल, इसके जरिए उन तमाम लोगों की तरफ इशारा किया, लेकिन अगर अलिफ लाम इस्तिग़राकी हो उसमें, तो उस जिन्स के पूरे दुनिया में जितने इंसान होंगे सब मुराद लेने पड़ते हैं। यहां कुछ खास लोग हैं, दो हैं, चार हैं, दस हैं या सौ हैं, लेकिन सारे अफराद नहीं है उसके। और अगर वो बाज जो है खारिज में मुतायन नहीं, तो फिर वो अलिफ लाम महदे ज़हनी है। जैसे हजरत याकूब अलैहिस्सलाम का कौल जिक्र है कुरान में, बेटे जब आए कि हजरत यूसुफ अलैहिस्सलाम को हमारे साथ भेज दीजिए कि हमारे साथ खेलेगा, तो आपने फरमाया इन्नी अखाफु अन याकुलहु ज़िबु, अज़िबु अलिफ लाम लेकर आए। और मुझे बताइए, क्या ये अलिफ लाम इस्मी है या हरफी है? इसमें फाइल है, इसमें मफूल का सीगा है? नहीं, मालूम हो ये अलिफ लाम हरफी है। तो अलिफ लाम हरफी है और उसके जरिए तो किसी चीज की तरफ इशारा होता है। तो गौर करें कि ये इशारा जिंस की तरफ है या अफराद की तरफ? जिंस की तरफ है या अफराद की तरफ? तो आपने गौर किया कि नहीं भाई, जिंस की तरफ इशारा नहीं हो सकता, वरना तो तर्जमा यह हो जाएगा कि मुझे खौफ है कि भेड़िए की जो जिंस है, जो माहियत है, जो मेटीरियल है जिससे वो बना है, वो उसको खा लेगा। और किसी चीज की जिंस और माहियत नहीं खाती, भेड़िए की जिंस और माहियत किसी को नहीं खाती, बल्कि खारिज में जो भेड़िया के अफराद हैं वो चीजों को खाते हैं। मालूम हुआ अलिफ लाम जिंसी भी ये नहीं। तो फिर हम देखते हैं कि ये अलिफ लाम इस्तिग़राकी तो नहीं। अलिफ लाम इस्तिग़राकी हो तो माना ये हो जाएगा कि मुझे खौफ है सारे भेड़िए दुनिया के मिलकर इनको खा जाएंगे, और सारी दुनिया के भेड़िए तो वहां इकट्ठे ही नहीं हो सकते, वो तो दुनिया के कोई किस कोने में है, कोई किस कोने में। मालूम हुआ ये अलिफ लाम इस्तिग़राकी भी नहीं। फिर अब मालूम हुआ ये बाज अफराद की तरफ इशारा है, तो फिर हम गौर करते हैं कि वो बाज अगर अज़िब मुफ़रद है, तस्निया या जमा है? मुफ़रद। तो अगर इसको अलिफ लाम महदे खारिजी बनाएं तो माना यह होगा किसी खास भेड़िए की तरफ इशारा हो जाएगा, और तर्जमा यह होगा कि मुझे खौफ है कि इनको वो वाला भेड़िया खा जाएगा। तो क्या कोई वहां खास भेड़िया मुतायन था? खास भेड़िया भी मुतायन नहीं था। मालूम हुआ वह अलिफ लाम महदे खारिजी भी नहीं है। तो आखिरी सूरत क्या रह गई कि यह क्या है? अलिफ लाम महदे ज़हनी है, कि ज़हन में भेड़िए के जिंस का कोई एक फर तसव्वुर करके अलिफ लाम के जरिए उसकी तरफ इशारा कर दिया। और मैंने आपको बतलाया था कि यह जो अलिफ लाम महदे ज़हनी होता है, یہ جس لفظ پر داخل ہوتا ہے، جیسے ذئب ان پر الف لام داخل ہوا، یہ لفظوں میں تو معرفہ بن گیا، لفظوں میں کیا بن گیا؟ معرفہ بن گیا، یہ اس پر الف لام ہے، لیکن معنی کے اعتبار سے یہ نکرہ کا نکرہ ہی رہتا ہے. چنانچہ ذئب ان کا الف لام کے بغیر ہو تو کیا ترجمہ؟ کوئی بھیڑیا یا ایک بھیڑیا. از ذئب پر الف لام عہد ذہنی ہے، اس کا بھی وہی ترجمہ ہوگا، کوئی بھیڑیا. چنانچہ ترجمہ یوں ہوگا، انی اخاف ان یاکلہ الذئب، مجھے یہ خوف ہے کہ ان کو کوئی بھیڑیا کھا جائے گا. بات سمجھ میں آ گئی؟ تو یہ ہوئی الف لام کی قسمیں. بات سمجھ میں آ گئی؟ اور پھر یہ حمد کہتے کس کو ہیں؟ آپ شرح تہذیب کے اندر پڑھ چکے ہیں، الحمد هو الثناء باللسان على الجميل الاختيار نعمتا كان او غيرها. الحمد، حمد کسے کہتے ہیں؟ هو الثناء باللسان، وہ زبان سے کسی کی تعریف کرنا، على الجميل الاختيار، کسی ایسے اچھے وصف پر، اختیاری، جو اختیاری ہو، نعمتا كان او غيرها، چاہے وہ نعمت ہو، یعنی نعمت کے مقابلے میں ہو، یا نعمت اور انعام کے مقابلے میں نہ ہو. بھئی دیکھیے، آپ چیزوں کی تعریف کرتے ہیں، آپ کو ایک خوبصورت موتی نظر آیا تو آپ کہتے ہیں یہ کتنا خوبصورت ہے، تو یہ آپ نے اس کی تعریف کی. اور ایک کبھی افراد کی تعریف کرتے ہیں، مثلا آپ کہتے ہیں کہ زید کتنا حسین ہے، یا آپ کہتے ہیں کہ زید کتنا سخی آدمی ہے. تو یہ صفات یاد رکھو دو قسم کی ہیں، کچھ اختیاری ہوتی ہیں اور کچھ غیر اختیاری. دیکھو موتی حسین ہے، اس کے اس حسین ہونے میں اس کا اپنا کوئی عمل دخل نہیں، اللہ نے اس کو حسین بنایا ہے. اسی طرح زید کی صفات دو قسم کی، کچھ وہ ہیں جو اس کے اختیار میں ہیں، کچھ وہ جو اس کے اختیار میں نہیں. مثلا آپ کہتے ہیں زید کتنا حسین ہے، تو دیکھو یہ اس کا حسن و جمال یہ اس کے اپنے اختیار سے نہیں ہے، یہ حسن و جمال اسے اللہ نے عطا فرمایا ہے. اور اسی طرح زید جو ہے مثلا سخی آدمی ہے، تو آپ اس کی تعریف کرتے ہیں، تو دیکھو یہ سخاوت میں اس کا اپنا عمل دخل ہے، سخاوت میں اس کا اپنا عمل دخل ہے، وہ سخاوت کرتا ہے تو وہ سخی ہے، سخاوت نہیں کرے گا تو سخی بھی نہیں. تو صفات گویا جن کی پر تعریف کی جاتی ہے وہ دو قسم کی ہیں، یعنی وہ اختیاری بھی ہو سکتی ہیں اور غیر اختیاری بھی ہو سکتی ہیں. پھر یہ جو تعریف کی جاتی ہے کبھی انعام و احسان کے مقابلے میں ہوتی ہے اور کبھی بغیر انعام و احسان کے مقابلے میں. مثلا آپ زید سے ملنے گئے، اس نے آپ کا بہت اکرام کیا، بھائی بڑی عزت کی آپ کی، آپ کو بٹھایا، وقت دیا، چائے وغیرہ پلائی، تو آپ بعد میں زید کی تعریف کرتے ہیں کہ زید بڑا اچھا آدمی ہے. یہ آپ تعریف کیوں کر رہے ہیں؟ کہ اس نے آپ کے ساتھ احسان کیا ہے. کیا کیا ہے؟ اردو میں تو احسان کہتے ہیں نا، بڑی نیکی کو، بڑی نیکی کو عموماً بولا جاتا ہے کہ میرا اس پر یہ احسان ہے. اور احسان ہر نیکی کو کیا کہتے ہیں عربی میں؟ احسان کہتے ہیں. تو اس نے آپ کے ساتھ احسان کیا ہے. ان بات سمجھ میں آ گئی. اور ایک یہ صورت ہے کہ آپ کی زید سے ملاقات بھی نہیں ہوئی، بس لوگوں سے آپ نے اس کی تعریف سنی، تو آپ بھی کہتے ہیں کہ زید بڑا اچھا آدمی ہے، تو آپ زید کی تعریف کرتے ہیں. آپ دیکھو آپ نے کہا زید بہت اچھا آدمی ہے، یہ کیا اس نے آپ کے ساتھ کوئی احسان کیا ہے یا بغیر احسان کے؟ بغیر احسان. تو گویا تعریف کبھی احسان پر کی جاتی ہے اور کبھی بغیر احسان کے کی جاتی ہے. تو یہاں جو آیا الحمد هو الثناء باللسان، ہم جو ہے وہ تعریف ہے جو زبان سے کی جائے، تو هو الثناء باللسان، وہ تعریف کرنا ہے کس سے؟ زبان سے. کس سے تعریف کرنا؟ زبان سے تعریف کرنا. علی الجمیل الاختیاری، اور ایسے اچھے وصف پر جو اختیاری ہو، جو اختیاری ہو. پھر نعمتن کان او غیر نعمتین، چاہے وہ انعام کے مقابلے میں ہو یا نہ ہو. معلوم ہوا صفت اختیاری ہونی چاہیے، لہذا زید کی سخاوت پر میں نے اس کی تعریف کی تو یہ حمد ہے. یہ صفت کیا ہے؟ اس کی اختیاری ہے. سخاوت کیا ہے؟ اختیاری. اور اس کے حسن و جمال پر میں نے اس کی تعریف کی، یہ حمد نہیں ہے، کیونکہ حمد کے اندر قید آ گئی علی الجمیل الاختیاری. بھائی بات سمجھ میں آ گئی. तो अगर इख्तियारी ना हो तो फिर उसको मदा कहते हैं, मीम दाल हा मदहुन भाई मदहुन। तो जैद की सखावत पर मैंने तारीफ की, ये क्या है? हम्द है। और जैद के हुस्न जमाल पर मैंने उसकी तारीफ की, ये मदा है भाई मदहुन है भाई। तो हम्द किसे कहते हैं? जुबान से किसी की तारीफ करना ऐसे अच्छे वसफ पर जो उसका है इख्तियार में हो, और चाहे उसने कोई एहसान किया हो या ना किया हो, इससे कुछ फर्क नहीं पड़ता। दोनों सूरतों में वो अगर इख्तियारी वसफ है तो वो हम्द ही कहलाएगी। और याद रखना, अलहम्द हुवा सना बिल्लिसान, सना के बाद बिल्लिसान की कैद आई। ये कैद सिर्फ वजाहत के लिए है। किसके लिए है? वजाहत के लिए है, वरना सना का माना ही यह है जुबान से तारीफ करना। सना का क्या माना? जुबान से तारीफ करना। तो जब सना कह दिया तो उसमें खुद ही जुबान से तारीफ का जिक्र आ गया, लिहाजा बिल लिसान अलहदा जिक्र करने की जरूरत नहीं। तो उसके बगैर भी आप कह दें अलहमद हुआ सना अलल जमील इख्तियारी, अलहमद हुआ सना अलल जमील इख्तियारी कह दें कि तो भी वही तर्जमा होगा कि जुबान से किसी के इख्तियारी वसफ पर तारीफ करना। लेकिन बिल लिसान की कैद ले आए वजाहत के लिए, ताकि तुलबा को अच्छी तरह बात का पता चल जाए, बात समझ में आ गई, वजाहत हो जाए खूब भाई। तो हम जुबान से जो तारीफ की जाए। अच्छा भाई, अब देखो, देख रहे हो किताब पर देखें भाई, अलहमदुलि वली अलिफ लाम की तफसील भी मैंने जिक्र कर दी, हम्द का माना भी बयान कर दिया, लाम के बारे में भी बताया कि यह लाम इख्तिसास के लिए है, वली का माना भी बयान कर दिया मैंने कि वली के कई मानी उलमा ने बयान किए हैं, इसका माना मुस्तहिक और लायक भी, इसके माने मुतसरिफ भी, मुहिब भी, साहिब भी और करीबी भी भाई। और हा जमीर का मर्जा भी बतला दिया कि यह हम्द को राज है, हम्द को। और ये अलहम्द के अंदर अलिफ लाम जो है ये अलिफ लाम जिनसी है या अलिफ लाम इस्तिगराकी? तवज्जो है, ये अलिफ लाम जिनसी है या अलिफ लाम इस्तिगराकी? अगर ये अलिफ लाम इस्तिगराकी हो तो कैसे तर्जमा होगा? अलहम्द तमाम तारीफें जो हैं ली वली ये ही वो लायक हम्द के लिए हैं, वो मुस्तहिक हम्द के लिए हैं। तवज्जो है, तमाम तारीफें मुस्तहिक हम्द के लिए हैं, उस जात के लिए हैं जो लायक हम्द है, यानी अल्लाह ताला। ये तर्जमा जब अलिफ लाम कौन सा हो? इस्तिगराकी। अगर अलिफ लाम जिनसी हो फिर भी यही तर्जमा होगा। अव्वलन तर्जमा क्या होगा? अलहम्द जिन से हम्द जो है ली वली ही किसके लिए है? लायक हम्द के लिए। जिन से हम्द लायक हम्द के लिए है, माना फिर भी वही निकलेगा कि यानी तमाम हम्दें अल्लाह ताला के लिए हैं। जिन से हम्द अल्लाह ताला के लिए, क्या तर्जमा इसका भी? माना वही है कि तमाम हम्दें अल्लाह के लिए हैं। आप हैरान होंगे कि जिनसे हम्द अल्लाह के लिए है, तो इससे यह तर्जमा कहां से आपने निकाल लिया कि तमाम हम्दें अल्लाह के लिए हैं? भाई देखिए भाई, मसलन देखो, एक होती है जिन्स और माहियत और एक है अफराद। जैसे इंसान, इंसान की हकीकत और माहियत क्या है? हैवान नातिक। और इसके अफराद जो खारिज में आप मौजूद हैं, जैद है, अमर है, बकर है, खालिद, ये क्या है? अफराद। तवज्जो है, तो एक होती है जिन्स और माहियत और एक होते हैं अफराद। और याद रखो, ये जो जिन्स और माहियत होती है इसका खारिज में अलहदा वजूद नहीं होता, अपने अफराद ही के जिमन में इसका वजूद होता है। मसलन इंसान की हकीकत और माहियत क्या है? हैवान नातिक। क्या आप मुझे खारिज में अलहदा से हैवान नातिक दिखा सकते हैं कि हैवान नातिक हो और वो इंसान का फर्द ना हो? जिन्स और माहियत, इंसान की हकीकत क्या? तवज्जो है, इंसान की हकीकत क्या? हैवान नातिक। ये हैवान नातिक खारिज में अलहदा मौजूद नहीं, ये अपने अफराद ही के जिमन में मौजूद है। मसलन खारिज में जैद है तो हैवान नातिक भी है, خارج میں عمر ہے تو خارج میں حیوان ناطق بھی ہے، خارج میں بکر ہے تو حیوان ناطق بھی ہے، اپنے فرد سے علیحدہ اس جنس اور ماہیت کا الگ وجود نہیں. یہ بات سمجھ میں آ گئی؟ تو جنس اور ماہیت جو ہوتی ہے، حقیقت جو ہوتی ہے، وہ اپنے افراد کے ضمن میں خارج میں پائی جاتی ہے، علیحدہ اس کا وجود نہیں ہوتا. بات سمجھ میں آ گئی؟ اب جب ہم کہتے ہیں مثلا فرض کریں دنیا میں 100 غلام ہیں، کتنے غلام ہیں؟ 100 غلام ہیں، اور اس میں سے 99 غلام ہیں زید کے اور ایک غلام ہے عمر کا. فرض کر لیں 99 غلام کس کے؟
زید
کے، اور ایک غلام کس کا؟ عمر کا. اب میں کہنا چاہتا ہوں کہ یہ جنس غلام جو ہے وہ زید کا ہے، جنس غلام کس کے؟
زید
کے. میرا یہ کہنا درست نہیں ہے، کیونکہ جنس خارج میں جنس کا وجود کس کے ضمن میں ہے؟ افراد. ٹھیک ہے، وہ 99 افراد جنس، ان سب کی حقیقت اور ماہیت کیا ہے؟ وہ مثلا غلام ہیں، ان کی جنس کیا ہے؟ غلام ہیں. وہ سب کس کے لیے ہیں؟ ان میں سے 100 میں سے 99 کس کے لیے؟
زید
کے لیے. لیکن ایک کس کے لیے ہے؟ عمر کے لیے بھی تو ہے. اور جب وہ ایک غلام عمر کے لیے ہے تو جنس غلام عمر کے لیے بھی ثابت ہو گئی یا نہیں؟ بات سمجھ میں آ گئی؟ تو ایک فرد بھی اگر کسی اور کے لیے ہو جائے گا تو پھر آپ یہ نہیں کہہ سکتے کہ جنس غلام زید کے لیے ہے. ہاں، تمام افراد غلام کس کے ہوں؟ زید کے. اب آپ کہہ سکتے ہیں کہ جنس غلام زید کے لیے ہے، یہ ساری جنس کا مالک کون ہے؟
زید
ہے. بات سمجھ میں آ گئی؟ تو جب میں نے کہہ دیا کہ جنس غلام زید کے ہیں، فرض کرو سارے غلام زید کے ہیں، تو میں کہتا ہوں جنس غلام زید کے لیے ہیں، تو معنی وہی ہے کہ تمام افراد غلام کس کے لیے ہیں؟
زید
کے لیے. بات سمجھ میں آ گئی؟ اگر ایک فرد بھی کسی اور کے لیے ہوا تو میں یہ نہیں کہہ سکتا کہ جنس غلام زید کے لیے ہیں، جن سے غلام زید کے ہیں. بات سمجھ میں آ رہی ہے؟ تو یہاں پر بھی اسی طرح الحمد میں الف لام کو جنسی بھی مراد لے لیں کہ جن سے ہم جو ہے وہ اللہ کے لیے ہے، تو معنی پھر بھی وہی نکلے گا. معلوم ہوا کہ جن سے حمد کے جتنے افراد ہیں وہ کس کے ساتھ خاص ہیں؟ اللہ تعالی کے ساتھ. معلوم ہوا تمام حمدیں کس کے لیے ہیں؟ اللہ تعالی کے لیے. تو آپ الف لام جنسی مراد لے لیں چاہے الف لام استغراقی، دونوں صورتوں میں معنی وہی نکلے گا کہ تمام حمدیں کس کے لیے ہیں؟ اللہ تعالی کے لیے ہیں، اللہ کے ساتھ خاص ہیں. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں الحمد لولیہ، تمام تعریفیں جو ہیں وہ مستحق حمد کے ساتھ خاص ہیں. یہ یوں کہو کہ تمام تعریفیں جو ہیں وہ اللہ تعالی کے لیے ہیں. تو مصنف ملا جامی رحمہ اللہ نے اپنی کتاب کے آغاز میں بسم اللہ کے بعد الحمد للہ کو ذکر کیا. ایک تو قرآن کا اتباع کیا، کیونکہ قرآن میں بھی بسم اللہ کے بعد کیا ہے؟ الحمدللہ. تو قرآن کا اتباع کیا اور حضور صلی اللہ علیہ وسلم کے طریقے پر عمل فرمایا، کہ حضور علیہ السلام کا طریقہ بھی کیا تھا؟ کہ بسم اللہ کے بعد الحمدللہ ذکر فرماتے تھے، اللہ کی حمد و ثنا بیان فرماتے. اور اسی طرح مصنف نے اتباع کیا خلفائے راشدین رضی اللہ تعالی عنہم کا. خلفائے راشدین کی سنت اور ان کا طریقہ بھی کیا تھا؟ وہ بسم اللہ کے بعد الحمدللہ کو ذکر فرماتے تھے. اور اسی طرح اتباع کیا مصنف نے اپنے تمام سلف صالحین کا، کہ ہمارے تمام بزرگوں کا یہ طریقہ ہے، چاہے وہ وعظ و نصیحت کریں چاہے وہ کوئی کتاب تحریر کریں، تو شروع میں بسم اللہ اور اس کے بعد الحمدللہ ذکر کرتے ہیں. تو مصنف نے بھی ان کا اتباع کیا. بھائی سوال پیدا ہوتا ہے کہ مصنف نے عام طریقہ کار کو چھوڑ کر نیا طریقہ کیوں اختیار کیا؟ ہمارے عام بزرگ جو ہیں وہ تو بسم اللہ کے بعد الحمدللہ کہتے ہیں، جبکہ ملا جامی فرماتے ہیں الحمد لولیہ. بھائی الحمدللہ کے بجائے کیا لے آئے؟ الحمد لولیہ لے آئے. اللہ تعالی کا نام ذکر کرنے کے بجائے ولی حمد کی، اللہ کی صفت ذکر کر دی. بھائی تو علماء نے اس کے کئی جوابات دیے ہیں. بھائی پہلا جواب یہ دیا جاتا ہے کہ ملا جامی جو ہے وہ بطور تعظیم کے انہوں نے اللہ کے نام کے بجائے اللہ کی صفت کو ذکر فرمایا, اللہ کے نام کے بجائے اللہ کی صفت کو ذکر فرمایا اور اللہ تعالی کا نام نہیں لیا, بطور ادب کے, بطور ادب کے اللہ کا نام نہیں لیا. یاد رکھو ایک ہے نام ایک ہے وصف, بڑے جتنی بڑی ذات ہوگی اس کا نام لینا بے ادبی شمار ہوتا ہے. تو بڑی ذات ہو تو اس کا نام لینا بے ادبی شمار ہوتا ہے, بلکہ اس کو صفت کے ساتھ ذکر کیا جاتا ہے کیونکہ صفت میں تعظیم زیادہ ہے. جیسے آپ کا کوئی جاننے والا ہے اور وہ ڈاکٹر ہے, تو اب جب آپ اس سے ملتے ہیں تو آپ خود بھی دیکھتے ہیں عام لوگ اس کا نام نہیں لیتے بلکہ ڈاکٹر صاحب اس کو کہتے ہیں کیونکہ یہ وصف ہے, وصف میں تعظیم زیادہ ہے. اسی طرح آپ اپنے سے بڑے کسی سے بات کرتے ہیں تو اس کے کسی وصف کو ذکر کرتے ہیں, اس کا نام نہیں لیتے بھائی. یا اسی طرح کوئی گورنر ہے یا وزیر اعظم ہے تو اس سے بات کرتے ہوئے اس کا نام نہیں لیا جاتا بلکہ اس کی صفت یعنی گورنر صاحب یا وزیر اعظم صاحب کہہ کر ان کو خطاب کیا جاتا ہے. تو صفت کے اندر تعظیم ہے جبکہ نام لینے میں بے ادبی ہے. تو یہاں پر بھی الحمد للہ ملا جامی نے لفظ اللہ یعنی اللہ کا نام لینے کے بجائے اللہ کی صفت کو ذکر فرمایا کہ جو مستحق حمد ہے بھائی. تو بعض علماء نے یہ جواب دیا کہ اللہ کے نام کو ذکر نہیں کیا بطور تعظیم کے, کیونکہ نام کا ذکر کرنا کیا ہے, بے ادبی ہے. لیکن میرے خیال میں یہ جواب یہاں نہیں دیا جا سکتا بھائی, یہ جواب یہاں نہیں دیا جا سکتا, اس لیے کیونکہ اللہ تعالیٰ تو محبوب اعظم ہیں, اور جس طرح اللہ کی ذات محبوب ہے اسی طرح اللہ کا نام بھی محبوب ہے, اور اللہ کے نام کے تو ذکر کا حکم دیا گیا ہے بھائی. چنانچہ صوفیہ جو ہیں وہ باقاعدہ ان کے ہاں ذکر ہوتا ہے, اللہ اللہ کے ساتھ ذکر کیا جاتا ہے. اللہ کا نام تو جیسے اللہ کی ذات محبوب اعظم, اسی طرح اللہ کا نام بھی کیا ہے, محبوب ہے, اور اسی لیے اللہ کا باقاعدہ ذکر کیا جاتا ہے. اور جتنی جگہ آئے اللہ کا نام ذکر کیا جائے وہ اتنا ہی پسندیدہ ہے, بلکہ یہ دنیا اس وقت تک قائم رہے گی جب تک زمین پر ایک بھی اللہ اللہ کرنے والا موجود ہے بھائی. تو یہ کہنا, یہ جواب دینا کہ بطور تعظیم کے اللہ کا نام نہیں لیا گیا, یہاں جواب دینا مناسب نہیں ہے. بلکہ پسندیدہ کیا ہے, یہاں پر تو اللہ کا نام ذکر کرنا چاہیے تھا بھائی. یہ جواب یہاں نہیں دیا جا سکتا, اور جوابات دیے جا سکتے ہیں. مثلا پھر بعض علماء دوسرا جواب دیتے ہیں, وہ فرماتے ہیں کہ یہاں رعایت سجا کے لیے, کس کے لیے, رعایت سجا, سین جیم عین سجعن, رعایت سجا کے لیے جو ہے اللہ کے نام کے ذکر کرنے کے بجائے اللہ کی صفت ذکر فرما دی. رعایت سجا میں نے پہلے بھی ذکر کیا تھا, جو پہلے دن ہم نے عبارت پڑھی, الحمد لولیہ والصلاة علی نبیہ وعلا آلہ واصحابہ المتعدبین بآدابہ. میں نے بتایا تھا یہ جو نثر ہے, ایک ہے نظم جو اشعار ہوتے ہیں, اور ایک نثر جو عام کلام ہے اس کو نثر کہتے ہیں, نون ہے, سا ہے اور را ہے, نثر. اس نثر کے اندر کلام میں حسن پیدا کرنے کے لیے مصنفین کیا کرتے ہیں, کلام کے چھوٹے چھوٹے ٹکڑے بنا لیتے ہیں, اور جن کا اختتام ایک جیسے وزن پر اور ایک جیسے حروف پر ہوتا ہے, اس سے کلام میں حسن پیدا ہو جاتا ہے. جیسے الحمد لولیہ والصلاة علی نبیہ وعلی آلہ واصحابہ المتعدبین بآدابہ. دیکھو ایک جیسے وزن اور ایک جیسے حروف پر یہ چھوٹے چھوٹے کلام کے ٹکڑے ختم ہو رہے ہیں, اور اس سے کلام میں بے انتہا حسن پیدا ہو جاتا ہے. یہ ہر ایک نہیں کر سکتا, جو عربی زبان میں مہارت رکھتا ہوگا وہی اس طرح کا کلام ذکر کر سکتا ہے. تو اس طرح مصنفین جو ہیں اپنی عربی زبان میں مہارت دکھاتے ہیں اور اپنے کلام میں اس طرح رعایت سجا لا کر اس کو حسین و خوشنما بناتے ہیں. تو یہ جو کلام کے چھوٹے چھوٹے ٹکڑے ہیں ان کو فقرہ کہتے ہیں. کیا کہتے ہیں؟ فقرہ. فا ہے قاف دو نقطوں والا, را اور گولتا, فقرتن. تو یہ الحمد لولی یہ ایک فقرہ, والصلاۃ علی نبی یہ دوسرا فقرہ, وعلی آلہ و اصحابہ یہ تیسرا فقرہ. تو یہ فقرے کہلاتے ہیں. تو یہ جو فقرے ہیں ان کا اختتام ایک جیسے وزن اور ایک جیسے حروف پر ہو, اس کو کہتے ہیں رعایت سجع. کیا کہتے ہیں؟ رعایت سجع. اور یہ آپ قرآن میں بھی دیکھتے ہیں بھائی, قرآن میں بھی جا بجا آیتیں ایک جیسے وزن اور حروف پر ختم ہوتی ہیں, لیکن قرآن میں اس کو رعایت سجع نہیں کہتے, قرآن میں اس کو بطور ادب کے رعایت فاصلہ کہتے ہیں, صاد کے ساتھ رعایت فاصلہ. اس لیے کیونکہ سجع عربی زبان میں کبوتر کی آواز کو کہتے ہیں, لہذا قرآن کے لیے یہ لفظ استعمال کرنا بے ادبی ہے. تو وہاں کیا لفظ بولتے ہیں؟ رعایت فاصلہ. اور عام عربی کلام میں اس کو کیا کہتے ہیں؟ رعایت سجع. تو رعایت سجع کے لیے جواب چل رہا ہے بھائی, سوال یہ کہ مصنف نے یہ نیا انداز کیوں اختیار کیا؟ جواب یہ کہ رعایت سجع کے لیے. کس کے لیے؟ رعایت سجع کے لیے, کیونکہ مصنف جو ہے آگے والصلاۃ علی نبی یہ لانا چاہتے تھے رعایت سجع کے لیے. تو آپ کے ذہن میں اشکال آئے گا کہ بھائی رعایت سجع تو والصلاۃ علی نبی یہ, یہاں پر آپ جواب دے سکتے ہیں کہ مصنف پہلے کیا لائے؟ الحمد للہ یہ لائے, اسی لیے آگے والصلاۃ علی نبی یہ لائے رعایت سجع کے لیے. آپ پہلے میں ہی کہہ رہے ہیں, یعنی پہلے فقرے میں ہی کہہ رہے ہیں رعایت سجع, اگلا فقرہ تو ابھی مصنف نے لکھا ہی نہیں ہے, ابھی صرف کیا لکھا ہے؟ الحمد للہ. آپ سے سوال ہوا یہ ولی یہ کیوں لائے, آپ کیا کہہ رہے ہیں؟ رعایت سجع. بھائی رعایت سجع تو دوسرے میں جا کر لاتے ہیں, پہلے کے مطابق اس کو کرتے ہیں. تو جواب یہ کہ بھائی چونکہ مصنف کے ذہن میں تھا کہ میں نے اگلا جملہ والصلاۃ علی نبی, دیکھو کلام لکھنے سے پہلے انسان سوچتا ہے, ذہن میں اس کو بناتا ہے, پھر اس کو لکھتا ہے. تو مصنف چونکہ آگے علی نبی یہ لانا چاہتے تھے, اس لیے یہاں پر کیا لے آئے؟ لولی یہ, تاکہ دونوں میں کیا ہو جائے؟ رعایت سجع ہو جائے. تو ایک جواب یہ کہ یہ نیا انداز اختیار کیا رعایت سجع کے لیے, تاکہ یہ دونوں فقروں کا اختتام ایک جیسے وزن اور ایک جیسے حروف پر ہو. اور دوسرا جواب یہ کہ کلام میں جدت پیدا کرنے کے لیے, کل جدید لذیذ, ہر نئی چیز میں لذت ہوتی ہے. تو مصنف نے بھی اپنی کتاب کے آغاز میں ہی نئے انداز کے ساتھ اللہ کی حمد بیان کی تاکہ کلام میں لذت پیدا ہو جائے, پڑھنے والوں کو لطف آئے. بھائی کل جدید لذیذ, ہر جدید چیز لذیذ ہوتی ہے. بھائی عربی کا ایک شاعر کہتا ہے, لکل جدید لذت غیر اننی, لکل جدید لذت غیر اننی وجدت جدید الموت غیر لذیذی. دیکھو ہر نئی چیز میں لذت ہوتی ہے اور انسان نئی چیز کو پسند کرتا ہے, اور موت بھی نئی چیز ہے لیکن موت کو کوئی بھی پسند نہیں کرتا. لکل جدید لذت, ہر نئی چیز میں لذت ہوتی ہے, غیر اننی, علاوہ اس کے کہ میں نے, وجدت جدید الموتی, میں نے موت جو کہ نئی چیز ہے اس کو پایا, غیر لذیذی, کہ اس میں لذت نہیں ہے, کوئی بھی اس کو پسند نہیں کرتا. لکل جدید لذت غیر اننی وجدت جدید الموتی غیر لذیذی. تو کلام میں جدت پیدا کرنے کے لیے. اگلا جواب, والد صاحب رحمہ اللہ, میرے والد محترم شیخ الحدیث و تفسیر حضرت مولانا محمد موسیٰ روحانی بازی رحمہ اللہ تعالی رحمتا واسعہ, وہ ان کے بھی جامی پر حواشی ہیں بھائی. وہ ان حواشی کے اندر ایک جواب دیتے ہیں, وہ فرماتے ہیں کہ ملا جامی جو ہیں انہوں نے الحمدللہ کے بجائے الحمد للولی یہ کہا, اس لیے کیونکہ ولی بھی اللہ کے اسماء میں سے ایک اسم ہے بھائی. ولی بھی اللہ کے. یہاں تو یہاں مستحق اور لائق کے معنی میں, لیکن اللہ کے اسماء میں سے ایک اسم کیا ہے, ولی بھی ہے, تو اس کے ساتھ مناسبت کے طور پر یہاں ولی کا لفظ وہ لے کر آئے. تو اللہ کے اسماء میں سے ایک اسم ولی بھی ہے. اور ملا جامی بہت بڑے صوفی ہیں بھائی, بہت بڑے صوفی ہیں, اور صوفیہ کے ہاں یہ اللہ کا یہ نام کثیر الدوران ہے, ان کی زبانوں پر کثرت سے یہ نام جاری ہوتا ہے, تو اس لیے انہوں نے یہاں پر بھی کیا ذکر کر دیا, ولی کے لفظ کو ذکر کر دیا. اور نیز وہ فرماتے ہیں والد صاحب رحم اللہ کہ بطور نیک فالی کے, بطور نیک فالی کے یہ ولی کے لفظ کو ذکر کیا, اس لیے کیونکہ ولی کی جمع ہے اولیاء, اور ولی اللہ کا محبوب ہوتا ہے, اولیاء اللہ کے محبوب ہوتے ہیں. تو ملا جامی اپنی کتاب کے اندر لی ولی یہی کہ عبارت لے کر آئے بطور نیک فالی کے, تاکہ میری یہ کتاب عند اللہ محبوب ہو جائے. جیسے ولی کیا ہوتا ہے, اللہ کا محبوب, تو یہاں بھی ولی کا لفظ لیا ہے, تاکہ میری کتاب بھی عند اللہ محبوب ہو جائے بھائی. اور نیز وہ فرماتے ہیں والد صاحب رحمہ اللہ اسی حاشیے میں اپنے کہ الحمدللہ پر اعتراض ہوتا تھا. الحمدللہ کا کیا ترجمہ, تمام تعریفیں اللہ کے لیے, وہاں بھی وہی ترجمہ, لیکن اس پر اعتراض ہوتا ہے کہ کبھی تو اور کسی کی بھی دنیا میں تعریف کی جاتی ہے, اس کا اگرچہ علماء پھر جواب دیتے ہیں, لیکن یہاں اعتراض تاکہ وارد ہی نہ ہو سرے سے. کیا کہا, الحمد للہ, تمام تعریفیں کس کے لیے ہیں, مستحق حمد کے لیے ہیں. اب اس پر کوئی اعتراض ہی وارد نہیں ہوتا, اس سے پتا چل گیا کہ تمام حمدیں کس کے لیے ہیں, اس ذات کے لیے جو مستحق حمد ہے, جو لائق حمد ہے. معلوم ہو وہی ایک ذات ہے جو حمد کی مستحق ہے, اس کے علاوہ اور کوئی ذات حمد کی مستحق نہیں. اور جو ہیں افراد وہ حمد کا کسب کرتے ہیں, کیا کرتے ہیں, کوئی ایسا عمل کرتے ہیں جس سے وہ حمد کے مستحق بن جاتے ہیں, لیکن اصل حمد کا مالک کون ہے, اللہ تعالی ہے. نیز اس میں اشارہ ہو گیا علت اور دلیل کی جانب بھی کہ اللہ تعالی حمد کے مالک ہیں. الحمد ولی یہی, تمام حمدیں اس ذات کے لیے ہیں جو حمد کا مستحق ہے, جو حمد کا مالک ہے, وہ جس کو چاہتا ہے جتنی حمد دیتا ہے. کسی میں کچھ حمد کی صفات پیدا کر دیں, لوگ اس کی تعریف کرتے ہیں, کسی میں اور حمد کی صفات پیدا کر دیں, لوگ اس کی تعریف کرتے ہیں, لیکن یہ اصل حمد عطا کرنے والے اور اصل حمد کے مالک کون ہیں, اللہ تعالی, اس کی طرف بھی اس عبارت سے اشارہ ہو گیا. بات سمجھ میں آ گئی کہ اللہ ہی تمام محامد کے مالک ہیں, اور وہی ان محامد کو تقسیم فرماتے ہیں بھائی, تقسیم فرماتے ہیں. اور نیز اس کے اندر دلیل بھی ساتھ ہی آ گئی. دعویٰ کیا, الحمد للہ یہی, تمام تعریفیں کس کے لیے ہیں, مستحق حمد کے لیے, دعویٰ بھی ہے اور دلیل بھی ساتھ آ گئی بھائی. تمام تعریفیں مستحق حمد کے لیے کیوں ہیں, کیونکہ وہ مستحق حمد ہے, وہ مالک حمد ہے, وہ لائق حمد ہے. تو دعوے کے ساتھ کیا آ گئی, دلیل بھی آ گئی. ایک ہوتا ہے دعویٰ, ایک ہے اس کی دلیل. مثلا آپ کہتے ہیں یہ کتاب میری ہے, میں نے کہا اس کی کیا دلیل ہے, آپ کہتے ہیں یہ میں بازار سے خرید کر لایا ہوں اور یہ دو ساتھی بھی میرے ساتھ تھے, یہ گواہ ہیں. دیکھا آپ, علیحدہ دعویٰ اور ہوتا ہے, دلیل اور ہوتی ہے. لیکن اگر دعوے کے ساتھ دلیل آ جائے تو کلام کا حسن ہی بڑھ جاتا ہے. تو ملا جامی ایسی عبارت لے کر آئے کہ دعوے کے ساتھ ہی دلیل بھی آ گئی. الحمدللہ اس میں یہ بھی ذکر ہو گیا کہ تمام حمدیں اللہ کے لیے ہیں, اور اس میں دلیل بھی آ گئی کیوں اللہ کے لیے کیوں ہے تمام حمدیں, کیونکہ اس کی ذات ہی کیا ہے, مستحق حمد ہے, اور کوئی ذات مستحق حمد نہیں, اور کوئی ذات مستحق, وہ اللہ ان کو عطا فرماتے ہیں وہ صفات اور کمالات, لیکن اللہ کی ذات ہی کیا ہے, مستحق حمد ہے. بات سمجھ میں آ گئی. تو یہ کیا ہوا, دعویٰ مع دلیل کے ہو گیا, جس سے کلام کا حسن بہت زیادہ بڑھ گیا بھائی. بات سمجھ میں آ گئی. تو الحمدللہ ولی یہی تمام تعریفیں اس ذات کے لیے ہیں جو مستحق حمد ہے. والصلاۃ علی نبیہ.
صلاۃ بھائی, صلاۃ کسے کہتے ہیں؟
تو جلیل القدر تابعی مجاہد رحم اللہ صلاۃ کے بارے میں فرماتے ہیں, دیکھیے آپ کے حاشیے میں بھی ہوگا, اس پر نشان لگا لیجئے بھائی. وہ فرماتے ہیں الصلاۃ من اللہ التوفیق والعصمت. صلاۃ اللہ کی طرف سے ہو, یعنی اس کی نسبت اللہ کی طرف کی جائے, تو اس کے معنی توفیق اور عصمت ہے, یعنی حفاظت. توفیق اور حفاظت. ومن الملائکۃ, اور ملائکہ کی طرف سے ہو, یعنی ملائکہ کی طرف اس کی نسبت ہو, تو اس کے معنی العون والنصرت, یعنی مدد ہے. ومن الامت الاتباع, اور امت کی طرف اس کی نسبت ہو, تو اس کا معنی ہے اتباع کرنا, پیروی کرنا. یہ کون فرما رہے ہیں؟ جلیل القدر تابعی ہیں بھائی, مجاہد رحمہ اللہ تعالی رحمتا واسعہ بھائی. تو وہ کیا فرماتے ہیں کہ صلاۃ کی نسبت کس کی طرف ہو؟ اللہ کی طرف نسبت ہو, تو اس کا کیا معنی ہے؟ توفیق اور حفاظت. اللہ تعالی حضور صلی اللہ علیہ وسلم, ان اللہ و ملائکتہ یصلون علی النبی, دیکھو صلاۃ کی نسبت کس کی طرف ہے؟ اللہ کی طرف بھی ہے اور ملائکہ کی طرف بھی ہے. بات سمجھ میں آ رہی ہے؟ اللہ کی طرف نسبت ہو کہ اللہ صلاۃ بھیجتے ہیں حضور پر, کیا معنی ہے اس کا؟ کہ اللہ توفیق عطا فرماتے ہیں حضور علیہ السلام کو, اور اللہ تعالی حفاظت فرماتے ہیں حضور صلی اللہ علیہ وسلم کی. اور صلاۃ کی نسبت ملائکہ کی طرف ہو, تو اس کا کیا معنی ہے؟ نصرت اور مدد. فرشتے صلاۃ بھیجتے ہیں, کیا معنی؟ وہ حضور علیہ السلام کی مدد کرتے ہیں بھائی. اور امت صلاۃ بھیجتی ہے حضور علیہ السلام پر, اس کا کیا معنی؟ کہ امت حضور علیہ السلام کا اتباع کرتی ہے, ان کی پیروی کرتی ہے, ان کے بتلائے ہوئے راستے پر چلتی ہے. جی, تو یہ صلاۃ کے بارے میں ایک قول. جبکہ دوسرا قول یہ ہے کہ بعض علماء فرماتے ہیں کہ صلاۃ کی نسبت اگر اللہ کی طرف کی جائے تو اس کے معنی ہے رحمت کاملہ, اور اگر صلاۃ کی نسبت جو ہے مومنین یعنی اہل ایمان کی طرف کی جائے تو اس کا معنی ہے طلب رحمت. کیا کرتے ہیں وہ؟ اس رحمت کاملہ کو طلب کرتے ہیں. اور صلاۃ کی نسبت فرشتوں کی طرف ہو تو اس کا معنی ہے استغفار, یعنی فرشتے کیا کرتے ہیں؟ اہل ایمان کے لیے استغفار کرتے ہیں. اور صلاۃ کی نسبت پرندوں کی طرف ہو تو اس کا معنی ہے تسبیح, یعنی وہ اللہ کی پاکی بیان کرتے ہیں. تو صلاۃ کی نسبت اگر اللہ کی طرف ہو تو کیا معنی؟ رحمت کاملہ. اور اگر اہل ایمان کی طرف نسبت ہو تو وہ طلب رحمت کاملہ, وہ اس کو طلب کرتے ہیں, اللہ سے مانگتے ہیں. اور اگر فرشتوں کی طرف ہو تو اس کا معنی ہے استغفار, کہ وہ اہل ایمان کے لیے کیا کرتے ہیں؟ استغفار کرتے ہیں. اور اگر پرندوں کی طرف اس کی نسبت ہو تو اس کا کیا معنی ہے؟ تسبیح ہے, یعنی اب وہ اللہ کی پاکی بیان کرتے ہیں کہ اللہ ہر عیب سے پاک ہے. بات سمجھ میں آ گئی؟ تو والصلاۃ علی نبیہ. نبی, نبی نبؤن سے ہے بھائی. نبؤن, نبؤن کا معنی ہے خبر, خبر. تو نبی فعیل وزن ہے, نبی ان فعیل ان, تو نبی ان بھی پڑھنا ٹھیک, اور حمزہ کو یا کر کے یا میں ادغام کیا جائے اور نبی یون یوں پڑھنا بھی ٹھیک ہے. تو اصل میں کیا تھا؟ اصل میں یہ کس سے ہے؟ نبؤن سے. اور نبؤن کا کیا معنی؟ خبر. تو یہ مقروتن کے قانون سے اس کو نبیون بھی پڑھ سکتے ہیں. مقروتن اصل میں کیا تھا؟ مقروءۃن. تو اس حمزہ کو واو کر کے واو میں ادغام کیا, تو حمزہ سے پہلے اگر حرف مدہ آئے تو حمزہ کو اسی حرف کی جنس سے بدل کر اس میں ادغام کیا گیا. تو نبی ان میں حمزہ کو کس سے بدل دیا گیا؟ یا سے, اور یا کا یا میں ادغام ہوا تو کیا بن گیا؟ نبیون. اور نبی, یاد رکھو, نبی وہ انسان جسے اللہ نے لوگوں کی رہنمائی کے لیے منتخب فرمایا ہو اور وہ اللہ کے احکام لوگوں تک پہنچاتا ہو, اس کو نبی کہتے ہیں. دیکھو
نبی کس سے ہے؟ نبا ان سے، خبر دینا. یہ بھی کیا کرتا ہے؟ اللہ کے احکام کی لوگوں کو خبر دیتا ہے، اس لیے اس کو نبی کہتے ہیں. اور یہ یاد رکھنا، نبوت بڑا اونچا مقام ہے، لیکن اس میں کسب کا دخل نہیں. کوئی شخص بڑی محنت کرے، اللہ کی بے انتہا عبادت کرے اور نبوت کے مقام تک پہنچ جائے، ایسا نہیں ہے. اس میں کسب کا دخل نہیں، یہ اللہ کا خاص فضل ہے، جس کو اللہ نے چاہا عطا فرمایا. بھائی تو یہ اللہ کا خاص فضل ہے. انبیاء جو ہیں وہ اللہ کے چنے ہوئے لوگ ہوتے ہیں، بچپن ہی سے ان کی حفاظت کی جاتی ہے، اور ہر ناپسندیدہ چیز، ہر چھوٹے بڑے گناہ سے ان کی حفاظت کی جاتی ہے. تو یہ اللہ کے خاص چنے ہوئے لوگ ہوتے ہیں. بھائی اس کے بعد ایک لفظ ہے رسول. بھائی رسول ایک ہے نبی اور ایک ہے رسول. نبی بھی وہ شخص جو اللہ کے احکام لوگوں تک پہنچائے، رسول بھی وہ شخص جو اللہ کے احکام لوگوں تک پہنچائے. لیکن دونوں میں فرق یہ ہے کہ نبی عام ہے اور رسول خاص ہے. رسول جو ہے، رسول اس نبی کو کہتے ہیں جس کو اللہ نے کتاب بھی دی ہو اور شریعت بھی دی ہو. جس کو اللہ نے نئی کتاب اور نئی شریعت دی ہو، اس کو کیا کہتے ہیں؟ رسول. تو ہر رسول نبی بھی ہوتا ہے، تو رسول کا درجہ نبی سے بڑھ کر ہے کہ وہ نبی بھی ہے اور ساتھ اس کو اللہ نے نئی شریعت اور نئی کتاب بھی عطا فرمائی ہے. اور یاد رکھو، انبیاء کی تعداد کوئی 1,24,000 علماء ذکر فرماتے ہیں، جبکہ رسولوں کی تعداد صرف 313 ہے. 313 ہے، 313. اور جو آسمانی کتابیں ہیں ان کی تعداد 104 ہے. 104 میں سے 4 بڑی کتابیں ہیں، 4 بڑی کتابیں ہیں، تورات، زبور، انجیل اور قرآن، جبکہ باقی صحیفے ہیں، چھوٹے چھوٹے صحیفے ہیں. بھائی صحیفے ہیں، تو کل صحیفے اور آسمانی کتابیں ملا کر کتنے ہیں؟ 104. اور رسول کتنے؟ 313. تو آپ کے ذہن میں اشکال آئے گا کہ آپ نے ہمیں بتایا رسول کسے کہتے ہیں؟ جس کو اللہ نے کتاب بھی دی ہو اور شریعت بھی دی ہو. تو رسول 313 ہیں، تو پھر تو کتابیں بھی کم از کم کتنی ہونی چاہیے؟ 313. تو جواب یہ کہ بھائی نئی کتاب کا ہونا ضروری نہیں، نئی کتاب کا ہونا ضروری نہیں، بلکہ اسی کتاب کو جس کو مثلا پہلے کسی ایک پر ایک صحیفہ اللہ نے نازل فرمایا تھا، اسی کو دوسرے کسی اور پر نازل فرما دیا تو اس کو الگ شمار کیا جائے گا. تو نئے صحیفے کا ہونا ضروری نہیں، بلکہ ایک ہی صحیفہ بعض اوقات کئی کئی رسولوں کو عطا کیا گیا. بھائی بات سمجھ میں آ گئی؟ تو صحیفوں اور کتابوں کی کل تعداد 104 ہے، جبکہ رسولوں کی تعداد 313 ہے. اور میں نے بتایا کہ نبی عام ہے اور رسول خاص ہے، جبکہ بعض علماء فرماتے ہیں کہ رسول عام ہے اور نبی خاص ہے. رسول عام ہے اور نبی خاص. وہ کہتے ہیں نبی صرف انسانوں میں سے ہو سکتا ہے، جبکہ رسول وہ انسانوں میں سے بھی ہو سکتا ہے اور فرشتوں میں سے بھی. قرآن میں بھی کئی جگہ فرشتوں پر رسول کا اطلاق ہوا ہے، معلوم ہوا رسول انسان بھی ہو سکتا ہے اور فرشتہ بھی، جبکہ نبی صرف کیا ہوگا؟ انسان. تو نبی ہوا خاص اور رسول ہوا عام. تو دیکھیے کتاب پر، والصلات علی نبیہ، اور رحمت نازل ہو اس کے نبی پر. سوال پیدا ہوتا ہے کہ ملا جامی نے حضور علیہ السلام کے نام کو چھوڑ کر حضور علیہ السلام کے وصف کو ذکر فرمایا، اس کی کیا وجہ؟ کہنا تو یوں چاہیے تھا والصلاۃ علی محمد، لیکن کیا کہا؟ والصلاۃ علی نبیہ، وصف کو ذکر فرمایا، اس کی کیا وجہ ہے؟ تو ایک جواب جو پہلے گزر چکا کہ بطور تعظیم کے، بھائی کیونکہ وصف کے اندر تعریف زیادہ ہے، اور جتنی بڑی ذات ہوگی اس کا نام لینا بے ادبی ہے بھائی، تو لہذا اس لیے نام لینے کے بجائے حضور علیہ السلام کے وصف کو ذکر فرمایا. اور نیز رعایت سجا کے لیے، अगर वस्सलातु अला मुहम्मद कहते तो फिर रियायत सजा न होती भाई। पीछे तो लिवली यही आया था, तो यहां पर मोहम्मद दोनों में क्या है, रियायत सजा न होती भाई। और तीसरा जवाब ये कि इस बात की तरफ इशारा करने के लिए और इस बात पर तंबीह करने के लिए कि यह वस्फ नबूवत हुजूर अलैहिस्सलाम के लिए अलम के दर्जे में हो चुका है। वस्फ नबूवत हुजूर अलैहिस्सलाम के लिए अलम के दर्जे में हो चुका है। आप हुजूर अलैहिस्सलाम का नाम ले लें या हुजूर अलैहिस्सलाम के का वस्फ नबूवत जिक्र कर दें, जहन उसी जात की तरफ जाता है। मसलन मैं आपसे कहता हूं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, देखा नबी करीम ने फरमाया, जहन फौरन किस तरफ गया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तो इसमें इशारा हो गया कि वस्फ नबूवत को भी जिक्र कर दिया जाए तो जहन और किसी की तरफ नहीं जाता, हुजूर अलैहिस्सलाम की तरफ जाता है। मालूम हुआ वस्फ नबूवत भी आपके लिए किसके दर्जे में हो चुका, आलम के दर्जे में हो चुका है। तो पहला जवाब क्या, बतौरे के अदब के तौर पर नाम नहीं लिया बल्कि वसफ जिक्र किया। और दूसरा जवाब क्या, रियायत सजा के लिए। और तीसरा जवाब यह कि इस बात की तरफ इशारा करने के लिए कि वस्फ नबूवत आपके लिए आलम के दर्जे में हो चुका है। फिर सवाल पैदा होता है कि वसफ अगर जिक्र करना था तो नबूवत के बजाय रिसालत को जिक्र कर देते। रिसालत ऊंचा मकाम है भाई, रिसालत रसूल वो है जिसको नई किताब और नई शरीयत दी गई हो, तो वस्फ रिसालत को जिक्र करना चाहिए था। तो उसका एक जवाब कि अगर वस्फ रिसालत को जिक्र किया जाता तो फिर रियायत सजा न होती। तो रियायत सजा के लिए क्या ले आए, अला नबी यही, ताकि इसकी मुनासिबत हो जाए किसके साथ, लिवली यही के साथ भाई। और दूसरा जवाब यह कि रिसालत के बजाय नबूवत का वसफ जिक्र किया कुरान की मुआफकत करने के लिए। कुरान में भी अल्लाह क्या फरमाते हैं, इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी। देखा वहां भी नबी के वसफ को जिक्र किया गया है, तो मुल्ला जामी ने भी क्या किया, वसफ नबूवत को यहां जिक्र किया। तो वस्सलातु अला नबीही जी, अब नबीही की जो हा जमीर है ये किसको राजे है भाई, किसको राजे है, तो इसमें दो एहतेमाल हैं। पहला एहतेमाल ये कि नबीही की हा जमीर राजे हो हम्द को, वस्सलातु अला नबीही ऐ वस्सलातु अला नबील हम्दी, या नबी यही कि हा जमीर राजे हो वली को भाई, वस्सलातु अला नबी यही ऐ अला नबी ये वली ये हम्दी। तवज्जो है, नबी यही कि हा जमीर में कितने एहतेमाल, दो, या तो ये राजे है किसको, हम्द को, या वली हम्द को। तवज्जो है, और कहते हैं दोनों सूरतों में एक खराबी लाजिम आती है, अगर नबी यही की हाजमीर को हम्द की तरफ लौटाएं तो फिर माना ठीक नहीं रहता। माना क्या बन जाएगा, वस्सलातु अला नबी यिल हम्दी, रहमत हो किस पर, रहमत हो हम्द के नबी पर। हम्द के नबी क्या माना भाई, रहमत हो हम्द के नबी पर, इसका माना ठीक नहीं बनता। और अगर जमीर लौटाएं वली हम्द की तरफ, वस्सलातु अला नबीही ऐ नबीयी वलीयल हम्दी, वली हम्द का जो नबी है यानी अल्लाह का जो नबी है उस पर सलात रहमत नाजिल हो, तो इस सूरत में भी खराबी लाजिम आती है। खराबी ये कि अल्हम्दुलि वलीयही, इसकी हा जमीर आपने लौटाई हम्द को, वस्सलातु अला नबीही और इस नबी यही की हा जमीर आपने किसको लौटा दी, वली हम्द को, तो ये इंतिशार जमाइर कहलाता है। क्या कहलाता है, इंतिशार जमाइर यह है कि आप कलाम के अंदर जमीरें लेकर आते हैं, एक जमीर किसी चीज की तरफ लौट रही है, दूसरी जमीर किसी और चीज की तरफ लौट रही है, तो इससे कलाम में पेचीदगी पैदा होगी, उसका समझना मुश्किल हो जाएगा भाई। पढ़ने वाला तो यह समझेगा पहली जमीर जिसकी तरफ लौटाई थी दूसरी भी उसी की तरफ लौट रही है, और वो कलाम को समझने में उसको दिक्कत पेश आएगी भाई। यहां तक बात समझ में आ गई, क्या बात हुई, والصلاه على نبيه، على نبيه کی ضمیر جو ہے یا تو راجع ہے حمد کی طرف یا ولی حمد کی طرف، اور دونوں صورتوں میں خرابی لازم آتی ہے. اگر حمد کی طرف راجع کریں تو معنی ہوگا صلات ہو نبی حمد پر، حمد کے نبی پر، اور یہ معنی درست نہیں. اور اگر نبی یہی کہ ہا ضمیر راجع ہو ولی حمد کو تو پھر معنی تو ٹھیک ہو جائے گا لیکن انتشار ضمائر لازم آئے گا. میں نے بتایا انتشار ضمائر کسے کہتے ہیں کہ کلام کے اندر غائب کی ضمیریں لائی جائیں، ایک ضمیر ایک چیز کی طرف لوٹے اور دوسری ضمیر دوسری چیز کی طرف لوٹے، اس سے کلام کے اندر پیچیدگی پیدا ہوتی ہے، سمجھنے والے کے لیے اس کو سمجھنا مشکل ہو جاتا ہے. بھائی وہ تو سمجھتا ہے شاید ایک ہی چیز کی طرف یہ ساری ضمیریں لوٹائی جا رہی ہیں، تو انتشار ضمائر لازم آتا ہے جس سے کلام کا سمجھنا مشکل ہو جاتا ہے. تو جواب علماء دیتے ہیں کہ یہ ضمیر دونوں کی طرف لوٹائی جا سکتی ہے. اگر نبی یہی کہ ہا ضمیر ولی حمد کی طرف لوٹائیں، والصلاۃ علی نبی یہی، اور رحمت نازل ہو کس پر؟ ولی حمد کے نبی پر، یعنی اللہ کے نبی پر. تو اس صورت میں آپ نے کیا کہا تھا؟ انتشار ضمائر لازم آتا ہے. ہم کہتے ہیں نہیں، کوئی انتشار ضمائر لازم نہیں آتا. انتشار ضمائر تب لازم آتا اگر ایک ہی کلام ہوتا، یعنی ایک ہی جملہ ہوتا. حالانکہ یہ تو الگ الگ جملے ہیں، الحمد لولی یہی یہ مبتدا خبر الگ جملہ ہے، والصلاۃ علی نبی یہی یہ الگ جملہ ہے. تو والصلاۃ علی نبی یہی یہ الگ جملہ ہے. الحمد لولیہ، ای الحمد ثابت لولیہ، الحمد مبتدا اور ثابت لولیہ خبر. اسی طرح والصلاۃ علی نبیہ، الصلاۃ مبتدا اور نازلۃ علی نبیہ، یہ کیا ہے؟ اس کی خبر. رحمت نازل ہو، اگر فعل خاص نکالیں، فعل عام بھی نکال سکتے ہیں، یہاں بھی آپ ثابت تن نکال لیں. والصلاۃ ثابتۃن، مؤنث نکالیں گے کیونکہ صلات مؤنث ہے تو خبر بھی کیا ہوگی؟ مؤنث. والصلاۃ ثابتۃن علی نبیہ، یہ ہے افعال عامہ میں سے. اور اگر افعال خاصہ میں سے نکالنا چاہیں تو والصلاۃ نازلۃ علی نبیہ. تو ایک جواب گزر گیا کہ نبی یہی کہ ہا ضمیر کس کو لوٹائیں؟ ولی حمد کو. اور انتشار ضمائر بھی لازم نہیں آتا کیونکہ دو الگ الگ جملے ہیں، ایک ہی جملے کے اندر اگر دو ضمیریں دو مختلف چیزوں کی طرف لوٹائی جاتی تو پھر انتشار ضمائر لازم آتا. دوسرا اعتراض یہ تھا کہ اعلی نبی یہی کہ ہا ضمیر کس کو لوٹائیں؟ حمد کی طرف. تو معنی کیا ہوگا؟ رحمت نازل ہو نبی حمد پر، معنی درست نہیں رہتا. تو جواب یہ کہ ہا ضمیر حمد ہی کو لوٹائیں، لیکن یہاں حمد بمانے محمود کے ہے. اب حمد کس معنی میں لے لو؟ محمود. جب تمام حمدیں اللہ کے لیے تو اللہ کیا ہوئے؟ محمود ہوئے. کیا ہوئے؟ محمود، وہ ذات جس کی حمد کی جائے. بھائی تو اللہ محمود ہوئے، تو یہاں اب نبی یہی کہ ہا ضمیر کس کو راجے؟ حمد کو. اور حمد کس معنی میں؟ محمود کے معنی میں. تو معنی یوں ہو گیا والصلاۃ علی نبیہ، اور رحمت نازل ہو محمود کے، یعنی اللہ کے نبی پر. محمود کے نبی یعنی اللہ کے نبی پر. حمد کا نبی تو معنی سمجھ میں نہیں آ رہا تھا، لیکن محمود کا نبی اب تو معنی سمجھ میں آ رہا ہے، لہذا خرابی دور ہو گئی. بھئی یاد رکھو، یہاں تفصیل یاد رکھو، یہ جو مصدر ہے مصدر، یہ کبھی اس میں فاعل کے معنی میں بھی استعمال ہوتا ہے اور کبھی اس میں مفعول کے معنی میں بھی استعمال ہوتا ہے. جیسے مثلا ضرب آئے، ضرب کبھی ضارب کے معنی میں ہوگا اور کبھی مضروب، کبھی ضرب اپنے ہی معنی میں ہوگا، ضرب کا معنی ضرب ہی ہوگا، کبھی ضرب بمانے ضارب ہوگا اور کبھی ضرب بمانے مضروب ہوگا. توجہ ہے، قیمتی بات کرنے لگا ہوں. ایک عام غلطی جو طلبہ میں رائج ہے اس پر متنبہ کر رہا ہوں آپ کو. یاد رکھو یہ کہ جو مصدر ہے یہ مصدر معروف بھی ہوتا ہے اور مجہول بھی ہوتا ہے. توجہ ہے، معروف بھی ہوتا ہے اور مجہول بھی ہوتا ہے. چنانچہ یہی نقطہ ہے آپ جو صرف صغیر پڑھتے ہیں، صرف صغیر یعنی چھوٹی گردان. دیکھو اس میں ایک ایک صیغہ لے کر پوری پوری گردان کی طرف اشارہ کیا جاتا ہے. ضربا ضربا ضربو، دیکھو ماضی کے 14 صیغے ہیں، لیکن صرف صغیر میں ضربا یضربو، دیکھا صرف ضربا لائے، صرف پہلا صیغہ لائے पूरी गर्दान की तरफ इशारा कर दिया कि जराबा पहला सीगा है इस गर्दान का, इस कबीर का, माजी की, आप बाकी गर्दान खुद कर लेना। मुजारे के 14 सीगे हैं लेकिन यजरीबू एक लेकर आ गए कि बाकी गर्दान आप खुद कर लेना। जराबा यजरीबू जरबन, आगे जरबन मस्तर आया, फिर जराबा यजरीबू जरबन फहुआ जारिबुन, इसमें फाइल ले आए कि बाकी गर्दान आप खुद कर लेना इसमें फाइल की। आगे मजहूल के सीगे आ गए, वह जोरिबा, जोरिबा के 14 सीगे हैं लेकिन बाकी गर्दान आप खुद कर लेना, हमने बता दिया पहला सीगा जोरिबा है। अगला यूजराबू, यूजराबू के 14 सीगे हैं, हमने आपको पहला सीगा बता दिया, बाकी गर्दान आप खुद कर लेना 14 सीगे। आगे फिर जरबन मस्तर आया, क्या आया? जरबन। तो इस पर इश्काल होता है कि ये तो सरफे सगीर है, सरफे सगीर तो छोटी गर्दान होती है, आप 14 सीगों के बजाय एक एक सीगा लाकर इशारा करते जा रहे हैं, तो मस्तर को दोबारा क्यों ले आए? ये तो बेवजह आपने क्या कर दिया, गर्दान को लंबा कर दिया। तो याद रखना भाई, बुजुर्गों का कोई भी काम बेकार नहीं होता। हमारे उलमा अकाबिर, उन्होंने बड़ी मेहनतें की, एक एक चीज के अंदर उन्होंने बारीक बारीक नुक्तों का ख्याल रखा और उसके मुताबिक उसको तरतीब दिया। इसमें दरअसल इशारा है इस बात की तरफ कि जो पहला जरबन आया था वो भी मस्तर है, लेकिन वो मस्तर मारूफ है, वो मारूफ के सीगों के बाद आया था, जरबा यजरिबू जरबन। और ये जो दूसरा जरबन आया ये मस्तर मजहूल है, क्योंकि ये मजहूल के सीगों के बाद आया है। तो पहला जरबन और है, दूसरा जरबन और है, वो मस्तर मारूफ है, ये मस्तर मजहूल है। जैसे देखो उर्दू में, देखो उर्दू में एक है पानी पीना, पानी पीना, मैंने पानी पिया, देखो ये मारूफ है। और एक है पानी पिया जाना, देखो ये मस्दर मजहूल है, पानी पिया जाता है। तो पानी पीना मस्दर मारूफ और पिया जाना मस्दर मजहूल, और ये पिटाई करना ये क्या है, मस्दर मारूफ, और पिटाई, यूं कहो पिटाई होना, ये क्या है, मस्दर मजहूल है। भाई बात समझ में आ गई। खाना खाना, तो खाना ये क्या है, मस्दर मारूफ, और खाया जाना ये क्या है, मस्दर मजहूल है। तो देखो और जुबानों में मस्दर मारूफ और मस्दर मजहूल में फर्क होता है। पीना और पिया जाना, पीना है मारूफ और पिया जाना मजहूल। तो देखो लफ्ज ही अलग अलग हैं, लफ्ज ही अलग, लेकिन अरबी में वही मस्दर मारूफ के लिए भी इस्तेमाल होता है और वही मस्दर मजहूल के लिए भी इस्तेमाल होता है। जर्ब का माना पिटाई करना और जर्ब का माना पिटाई होना भी, जर्ब का माना पिटाई होना भी, शुर्ब का माना पीना भी और शुर्ब का माना पिया जाना भी। तो बुजुर्ग जो हैं, उलमा जो हैं, वो जराबा यजरीबू के बाद एक मस्तर लाए ये बतलाने के लिए कि मस्तर ये मस्तर मारूफ है, और जुरीबा यजरीबू के बाद दोबारा जरबन लाए ये बतलाने के लिए कि ये मस्तर मजहूल है, और दोनों का वजन अरबी में बिल्कुल एक होता है। वही जरबन वजन मारूफ के लिए है और वही जरबन वजन मजहूल के लिए भी है। यूं कहो वही जरबन मस्तर मारूफ के लिए भी है और वही जरबन मस्तर मजहूल के लिए भी है। तो इस कीमती नुक्ते की तरफ इस गर्दान में इशारा है। यहां तक बात समझ में आ गई। अब याद रखना, ये जो मस्तर इबारत में आता है ये कभी इसमें फाइल या इसमें मफूल के माना में भी होता है। किसी जगह हमद आएगा वो हमद ही के माना में होगा, मस्तर मस्तर ही के माना में, लेकिन कभी हमद आएगा वो हामिद के माना में होगा यानी इसमें फाइल, और कभी हमद आएगा वो महमूद यानी इसमें मफूल के माना में होगा। तवज्जो है? या इसी तरह जैसे जर्ब, कभी जर्ब आएगा तो वो जर्ब अपने ही माना में होगा, लेकिन कभी जर्ब किस माना में होगा, जारिब इसमें फाइल के माना में, और कभी जर्ब किस माना में, इसमें मफूल यानी मजरूब के माना में होगा। यहां तक बात समझ में आ गई। तो ये जो मस्तर है कभी तो ये अपने ही माना में इस्तेमाल होता है, कभी ये इसमें फाइल के माना में, और कभी इसमें मफूल के माना में। लेकिन एक बात याद रखना, अगर मस्तर के आगे ये लिखा हुआ हो कि मस्तर इसमें फाइल के माना में है, किस माना में, और इसमें फाइल फेले मारूफ से बनता है या फेले मजहूल से, फेले मारूफ मसलन जर्ब, जर्ब माने जारिब के है, जर्ब माने, तो आप समझ जाएं कि जब ये जारिब के माने में है यानी इसमें फाइल है, तो इसमें फाइल वो तो फेले मारूफ से बनता है, मालूम हुआ यह जर्ब भी मस्तर मारूफ है, ये मस्तर اور جب آ جائے یہ ضرب بمانے مضروب کے ہے تو آپ سمجھ جائیں یہ مصدر کون سا ہے, مصدر مجھول ہے. یہاں تک بات سمجھ میں آ گئی. حاصل کیا ہوا کہ کبھی مصدر اس میں فاعل کے معنی میں ہوتا ہے اور کبھی اس میں مفعول اور کبھی اپنے ہی معنی میں ہوتا ہے. تو مصدر اگر اس میں فاعل کے معنی میں ہو تو وہ وہی مصدر ہوگا جو مصدر معروف ہوگا, اور اگر اس میں مفعول کے معنی میں ہو مصدر تو سمجھ جائیں یہ کون سا مصدر ہے, مصدر مجھول ہے. یہاں تک بات سمجھ میں آ گئی. اب بعض اوقات کتابوں میں لکھا ہوتا ہے مصدر آ جاتا ہے اور آگے لکھا ہوتا ہے مبنی للفاعل. کیا لکھا ہوتا ہے؟ وہ مصدر جس کو بنایا گیا ہے فاعل کے لیے. پھر مزید تھوڑی سی تفصیل سمجھ لو. یاد رکھو ایک فعل معروف ہے ایک فعل مجھول. فعل معروف کی نسبت فاعل کی طرف ہوتی ہے, ضرب زید, معلوم ہے زید کون ہے, پٹائی کرنے والا ہے. اور مصدر مجھول اس کو بنایا جاتا ہے اس کا اسناد نائب الفاعل کی طرف یعنی مفعول کی طرف ہوتا ہے. کس کی طرف؟ نائب الفاعل دراصل مفعول ہوتا ہے نا. ضرب عامر, کیا مانا؟ عمر کی پٹائی کی گئی ہے, یعنی اس پر پٹائی واقع ہوئی ہے, تو یہ مفعول ہے حقیقت میں. تو فعل معروف کو بنایا جاتا ہے کس کے لیے؟ فاعل کے لیے. اس کی نسبت کس کی طرف ہوتی ہے؟ فاعل. اور فعل مجھول کو بنایا گیا ہے اس کی نسبت کس کی طرف ہے؟ اس کی نسبت مفعول کی طرف ہوتی ہے. اسی مفعول کو پھر ہم نائب فاعل کہتے ہیں. ضرب زید, ان کیا مانا؟ زید نے پٹائی کی ہے یا اس پر پٹائی واقع ہوئی ہے؟ اس پٹائی کی ہے. اور ضرب عامر, کیا مانا؟ عامر کی پٹائی ہوئی ہے. تو فعل معروف کا اسناد کس کی طرف ہوتا ہے؟ فاعل کی طرف. اور فعل مجھول کا اسناد کس کی طرف ہوتا ہے؟ مفعول یعنی نائب فاعل کی طرف. یہاں تک بات سمجھ میں آ گئے. تو معلوم ہو فعل معروف کو کس کے لیے بنایا گیا؟ فاعل کے لیے. اور فعل مجھول کو کس کے لیے بنایا گیا؟ نائب فاعل کے لیے. تو مبنی کا معنی ہے بنایا گیا, بنا یبنی کا معنی ہوتا ہے بنانا. مبنی, اس میں مفعول کا صیغہ ہے. بھئی مثلا کتاب میں ضربہ آیا, کیا آیا؟ ضرب آیا. تو وہاں پر بعض جگہ ہو سکتا ہے کاتب سے ضربہ کے بجائے وہ کیا لکھ دے؟ ضربہ. وہ را کے نیچے زیر ڈال دے گا, صرف زیر ڈالی اور پورا صیغہ ہی بدل گیا. توجہ ہے؟ تو بعض جگہ جب ماتین, جب کتاب لکھنے والا ضربہ بتلانا چاہتا ہے کہ بھئی یہ صیغہ ضربہ پڑھنا, اس کو ضربہ نہ پڑھنا, اب وہ زبر اوپر لگا بھی دے تو بھی اس کی تسلی نہیں ہوتی کہ ہو سکتا ہے آگے کوئی کاتب آئے وہ اس زبر کو لکھے ہی نہ. جب وہ نہیں لکھے گا تو پڑھنے والے کو پتہ نہیں چلے گا کہ یہ ضربہ ہے یا ضربہ ہے. تو وہ آگے لکھ دیتے ہیں مبنی للفاعل, کہ یہ فعل ضربہ کیا ہے؟ مبنی للفاعل, یعنی اس کو فاعل کے لیے بنایا گیا ہے. اس کو پڑھتے ہی آپ سمجھ گئے کہ یہ کیا ہے؟ ضربہ, یعنی فعل معروف ہے, کیونکہ فعل معروف کو کس کے لیے بنایا جاتا ہے؟ فاعل کے لیے. اور کبھی ضربہ ہوتا ہے تو وہ آگے لکھ دیتا ہے مبنی للمفعول, کہ اس کو کس کے لیے بنایا گیا؟ مفعول. کیا معنی؟ اس کو فعل مجھول پڑھنا, فعل معروف. تو مبنی للفاعل کا کیا معنی ہوتا ہے؟ جس کو فاعل کے لیے بنایا گیا ہو, یعنی فعل معروف. اور مبنی للمفعول کا کیا معنی؟ جس کو مفعول کے لیے بنایا گیا ہو, یعنی فعل مجھول. توجہ ہے؟ تو چنانچہ کتابوں میں اسی طرح ہوگا, بعض جگہ مصدر آئے گا اور مصدر کے آگے لکھا ہوگا مبنی للفاعل. توجہ سے سنو, مصدر کے آگے کیا لکھا ہوگا؟ مبنی للفاعل. تو طلباء سے پوچھیں اس مبنی للفاعل کا کیا معنی؟ وہ کہتے ہیں اس کا معنی یہ ہے کہ یہ مصدر اسم فاعل کے معنی میں ہے. یہ مصدر اسم فاعل. اور کبھی مصدر کے آگے لکھا ہوتا ہے مبنی للمفعول, طالب علم سے پوچھیں اس کا کیا معنی, تو وہ کیا ترجمہ کرتا ہے کہ مصدر اس میں مفعول کے معنی میں ہے, یعنی ضرب بمانے مضروب ہے. لیکن یہ درست نہیں ہے بھائی. جب مصدر کے آگے لکھا ہو مبنی للفاعل تو اس کا صرف یہ معنی ہوتا ہے کہ یہ مصدر معروف ہے. کیا معنی ہوتا ہے؟ باقی اس میں فاعل کے معنی میں ہے یا نہیں وہ الگ بات ہے, وہ یہاں ذکر نہیں. توجہ ہے؟ اور جب مصدر کے آگے لکھا ہو کہ یہ مصدر مبنی للمفعول ہے تو اس کا کیا معنی ہوتا ہے؟ کہ یہ مصدر مجھول ہے. یہ معنی نہیں کہ اس میں مفعول کے معنی میں ہے. اس میں مفعول کے معنی میں ہونا الگ چیز ہے, وہ ذکر نہیں. میں بتلانا یہ چاہ رہا ہوں, مصدر کے آگے جب مبنی للفاعل ہو تو اس کا کیا معنی کرنا؟ مصدر معروف ہے. یہ معنی نہ کرنا کہ یہ کس معنی میں ہے, इसमें फाइल के माना में है, किस माना में, यानी जर्ब माने जारिब के है, यह ना समझना। और अगर मस्तर जर्ब के आगे लिखा हो मबनीयुन लिल मफ़ूली तो क्या तर्जमा करना कि यह मस्दर मजहूल है, यह मस्दर जर्ब माने मजरूब के है, यह तर्जमा ना करना भाई। तो गोया यहां दो चीजें हैं, हासिल कलाम बयान करने लगा हूं तवज्जो से। जर्ब मस्दर आया, जर्ब फिर यह मस्दर मारूफ भी हो सकता है और मजहूल। अगर यह मारूफ हो फिर हो सकता है यह इसमें फाइल के माना में हो या ना, या तो अपनी माना में होगा या किस माना में होगा, इसमें फाइल। तवज्जो है, तो दो चीजें आ गई, जर्ब मस्दर है इसको किस माना में करना है आप बतलाना चाहते हैं कि इसमें फाइल के माना में, जर्ब किस माना में जारिब, और जर्ब जारिब के माना में तभी होगा जब ये कौन सा मस्दर हो मारूफ हो। तवज्जो है, तो गोया यहां दो चीजें होंगी, मस्दर होगा और मस्दर भी कौन सा होगा मस्दर, एक तो मस्दर मारूफ होगा और दूसरी चीज क्या होगी, वो किस माना में होगा, इसमें फाइल। तो जब आपको कोई बताए ये मस्दर इसमें फाइल के माना में है, तवज्जो है, तो उसके साथ ही आप एक और बात भी समझ गए कि ये मस्दर कौन सा है, मस्दर मारूफ है। तो गोया दो बातें हो गई यहां, एक मस्दर मारूफ है, दूसरा ये इसमें फाइल के माना में है। नहीं समझ में आ रही मेरा बात। जब आपको कहा जाए कि ये मस्दर इसमें फाइल के माना में है तो आप दो बातें समझ गए, एक बात क्या कि मस्दर मारूफ है ये अलग बात, दूसरी बात ये इसमें फाइल के माने में ये अलग बात, दो बातें समझ गए। इसी तरह जब कहा जाए ये मस्दर इसमें मफ़ऊल के माना में है तो कितनी बातें समझे, दो बातें, पहली बात क्या कि ये मस्दर मजहूल है, दूसरी क्या समझे ये इसमें मफ़ऊल के माना में है। तो जब ये कहा जाए मस्दर इसमें फाइल इसमें मफ़ऊल के माना में है तो आप दो बातें समझते हैं, लेकिन जब कहा जाए कि यह मस्दर मबनी लिल फाइल है तो फिर एक बात हुई सिर्फ, क्या कि मारूफ है, ये इसमें फाइल के माना में है या नहीं, ये जिक्र नहीं, बस सिर्फ ये जिक्र है। इसी तरह अगर ये कहा जाए मस्दर मबनी लिल मफ़ऊल है तो क्या माना कि ये मस्दर मजहूल है, आगे ये इसमें मफ़ऊल के माना में है या नहीं, ये यहां पर जिक्र नहीं, वो आप खुद गौर करें कि है या कि इसमें मफ़ऊल के माना में ये है या अपने ही माना में है। तुलबा उमूमन क्या समझते हैं, जब मबनी लिल फाइल हो तो वो क्या समझते हैं कि इसमें फाइल के माना में, हालांकि नहीं, इसमें फाइल के यहां सिर्फ इतना बताया गया कि ये मस्दर मारूफ है या मजहूल है और कोई चीज जिक्र नहीं। बात समझ में आ गई, तो यहां बात चल रही थी वस्सलातु अला नबीही, यहां जमीर किसको राजे, हमद की तरफ, हमद, और इस पर क्या खराबी लाजिम आई थी कि नबी ये हमद, हमद का नबी, ये तो माना दुरुस्त नहीं बनता, तो जवाब दे दिया कि ये किस माना में है, हमद बामाने महमूद के है, यानी ये मस्दर इसमें मफ़ऊल के माना में है। तो आपको दो बातें समझ में आ गई, कौन सी दो बातें, एक तो ये कि ये मस्दर मजहूल है, एक तो क्या कि ये मस्दर मजहूल है, और दूसरी बात क्या कि ये इसमें मफ़ऊल के माना में है। तो उमूमन किताबों में आता है मस्दर आता है आगे लिखा होता है मबनी लिल फाइल, तुलबा कहते हैं ये जी इसमें फाइल के माना में है, नहीं नहीं ये जिक्र नहीं है, यहां सिर्फ ये जिक्र है कि ये मस्दर मारूफ है बस, या मस्दर मजहूल है बस भाई। अच्छा, तो ये अला नबी ही की हा जमीर किसको लौटाई, हमद को, और हमद किस माना में, महमूद के माना में, और रहमत नाजिल हो अला नबील महमूदी, महमूद के नबी, जो तारीफ किया गया यानी अल्लाह ताला उनके नबी पर रहमत नाजिल हो भाई। इस पर इश्काल होता है, एतराज होता है, एतराज ये कि हमद का लफ्ज पहले आया अल्हम्दुलिल वलीही तो आपने उसका तर्जमा हमद का किया, और जब नबी यही कि हा जमीर हमद को लौटाई तो अब आपने हमद का माना महमूद के किया। तवज्जो है, जब हमद का लफ्ज खुद आया था तो उसका और माना था, जब उसकी तरफ जमीर लौटाई तो उसका और माना है, अब महमूद के माना में है। तो ये तो खराबी लाजिम आ रही है भाई, लफ्ज़ से और माना मुराद और जमीर लौटाई तो और माना मुराद। तो जवाब ये कि ये सनअत इस्तेखदाम है। इल्म बलागत में दुरुसुल बलागा में आप पढ़ेंगे भाई सनअत इस्तेखदाम, सनअत इस्तेखदाम ये है कि एक लफ्ज जिक्र हो اور آگے اس کی ضمیر آئے، لفظ سے ایک معنی کا ارادہ کیا جائے اور ضمیر سے اسی لفظ کے دوسرے معنی کا ارادہ کیا جائے، یہی حمد کبھی حمد کے معنی میں استعمال ہوتی ہے، یہی حمد کبھی حامد کے معنی میں استعمال ہوتی ہے، یہی حمد کبھی محمود کے معنی میں استعمال ہوتی ہے۔ تو جب لفظ ذکر کیا تو ایک معنی کا ارادہ کیا، اور جب ضمیر لوٹائی تو دوسرے معنی کا ارادہ کیا۔ اس کو صنعت استخدام کہتے ہیں، اور اس سے کلام میں حسن پیدا ہوتا ہے۔ بات سمجھ میں آ گئی؟ بلکہ کبھی کبھار دو ضمیریں لے آتے ہیں، لفظ ذکر کرتے ہیں، لفظ کا ایک معنی ہوتا ہے، ایک ضمیر لائے اس سے دوسرا معنی، دوسری ضمیر لائے اس سے تیسرا معنی۔ جیسے یہاں حمد آیا، حمد لفظ آیا تو اس کا کیا ترجمہ تھا؟ حمد۔ اور آگے نبی یہی کہ ہا ضمیر لوٹائی تو حمد کا کیا معنی؟ محمود۔ اور فرض کرو آگے ایک تیسری ضمیر بھی حمد کو لوٹاتے اور اس کا کیا معنی کرتے؟ حامد۔ کیا معنی کرتے؟ حامد۔ تو یہ بھی صنعت استخدام ہے، توجہ ہے؟ تو صنعت استخدام کیا ہے؟ کہ ایک لفظ کو صراحتاً ذکر کیا جائے اور اس کے ایک معنی کا ارادہ کیا جائے، اور آگے اس کی طرف ضمیر لوٹا کر اس کے دوسرے معنی کا ارادہ کیا جائے، یا آگے دو ضمیریں لا کر ان سے دونوں سے الگ الگ معنی کا ارادہ کیا جائے۔ تو یہ کیا ہے؟ صنعت استخدام ہے۔ تو یہاں بھی صنعت استخدام ہے، اور اس سے کلام میں حسن پیدا ہوتا ہے۔ والد صاحب رحمہ اللہ کے جو حواشی ہیں شرح جامی پر، وہ فرماتے ہیں کہ میرے نزدیک پسندیدہ یہ کہ نبی یہی کہ ہا ضمیر حمد کو راجع کی جائے، کس کی طرف؟ حمد کو راجع کی جائے۔ اور اس پر آپ نے اعتراض کیا تھا، پھر تو معنی صحیح نہیں بنتا، اور رحمت نازل ہو حمد کے نبی پر، رحمت نازل ہو حمد کے نبی پر، کہتے ہیں نہیں معنی پھر بھی واضح ہے، حمد کا نبی۔ دراصل یہ اشارہ ہے حضور علیہ السلام کے قول کی طرف، آپ نے فرمایا ہے کہ قیامت کے روز میرے ہاتھ میں حمد کا جھنڈا ہوگا، بیدی لواء الحمد، قیامت کے دن حمد کا جھنڈا میرے ہاتھ میں ہوگا۔ بھائی تو اس میں اشارہ ہے احادیث کی طرف جن میں یہ ذکر ملتا ہے کہ قیامت کے دن جو ہے حمد کا جھنڈا نبی کریم صلی اللہ علیہ وسلم کے ہاتھ میں ہوگا، بیدی لواء الحمد، میرے ہاتھ میں ہوگا حمد کا جھنڈا۔ بھائی تو جس نبی کے ہاتھ میں حمد کا جھنڈا ہے وہ نبی یہ حمد ہوا بھائی، تو لہذا یہاں کوئی اشکال نہیں۔ بھائی لوگ سخت تکلیف میں ہوں گے اور چاہیں گے کہ اللہ تعالیٰ بس جلدی سے جلدی حساب شروع فرما دیں، اور وقت ہے کہ گزر ہی نہیں رہا، اتنی تکلیف میں ہیں۔ آخر لوگ مختلف انبیاء کے پاس آئیں گے، حضرت آدم علیہ السلام کے پاس آئیں گے کہ آپ اللہ سے سفارش کیجئے کہ حساب اللہ شروع فرما دیں، وہ انکار کریں گے، پھر اور انبیاء کے پاس آئیں گے اور وہ سب بھی انکار کریں گے، آخر میں حضور صلی اللہ علیہ وسلم کے پاس آئیں گے، اور پھر حضور علیہ السلام اللہ کے سامنے اللہ کی حمد و ثنا بیان کریں گے، ایسے ایسے لفظوں کے ساتھ کہ حضور فرماتے میں خود بھی نہیں جانتا کن لفظوں سے میں اللہ کی حمد اس وقت بیان کروں گا بھائی، اور پھر اس کے بعد حساب کتاب اللہ شروع فرمائیں گے۔ تو یہ حمد کا جھنڈا قیامت کے دن حضور علیہ السلام کے ہاتھ میں ہوگا، اور تمام انسان اور تمام فرشتے اس جھنڈے تلے ہوں گے بھائی، تمام انسان اور تمام فرشتے اس جھنڈے تلے ہوں گے، اس جھنڈے کے نیچے ہوں گے۔ اس جھنڈے سے کیا مراد ہے؟ کیا حقیقت میں کوئی جھنڈا ہوگا یا یہ معنوی جھنڈا مراد ہے؟ تو بعض علماء فرماتے ہیں کہ یہ معنوی جھنڈا مراد ہے، یعنی حضور علیہ السلام کو وہ ایک خاص مقام اللہ نصیب فرمائیں گے، اور وہ مقام محمود ہے بھائی، مقام محمود ہے، اور وہ اس دن اللہ کی حمد و ثنا بیان فرمائیں گے۔ جبکہ بعض علماء فرماتے ہیں کہ نہیں، حقیقت میں حمد کا جھنڈا ہوگا بھائی، حقیقت میں۔ تو یہ نبی حمد سے مراد وہ نبی ہیں بھائی۔ تو کہتے ہیں الحمد لولی، یہی تمام تعریفیں جو ہیں مستحق حمد کے لیے ہیں، والصلاۃ علی نبیہ، اور رحمت نازل ہو نبی حمد پر، یا رحمت نازل ہو ولی حمد کے نبی پر یعنی اللہ کے نبی پر، یا رحمت نازل ہو علی نبی المحمود، محمود کے نبی یعنی اللہ کے نبی پر،
वाला आलिही व अस्हाबिही अल्मुतअद्दिबीन बि आदाबिही वाला आलिही,
और हुजूर अलैहिस्सलाम की आल पर, व अस्हाबिही और हुजूर अलैहिस्सलाम के सहाबा पर। आल, आल का क्या माना, याद रखो आल का माना है मुत्तबीईन और मुतअल्लिकीन। किसी शख्स के जो मुत्तबीईन है और मुतअल्लिकीन है वो उसके आल कहलाते हैं, वो उसके आल कहलाते हैं। तो हिम्मत करो भाई, और ये सब मेरे वालिद माजिद रहमहुल्लाह ताला की दुआएं हैं भाई, ये उनकी दुआएं हैं। ये मैंने उनकी अबवाबुस सर्फ ना पढ़ी होती तो आज मैं एक किताब भी ना पढ़ा सकता, ये उनकी अबवाबुस सर्फ की बरकतें, उनके इलम में अल्लाह ने अजीम बरकतें नसीब फरमाई थी जिसे लफ्जों में बयान नहीं किया जा सकता। अच्छा जी, वाला आलिही व अस्हाबिही अल्मुतअद्दिबी नबी आदाबी, वाला आलिही, आल का क्या माना, याद रखो आल जो है किसी शख्स के मुत्तबीईन, जो उसके पैरोकार हैं और जो उसके मुतअल्लिकीन हैं उनको आल कहते हैं। तवज्जो है, आल कहते हैं। तो आल का माना किसी शख्स के मुत्तबीईन और पैरोकार भाई। और आल की असल क्या है, तो इस सिलसिले में दो कौल उलमा जिक्र करते हैं उमूमन भाई। एक कौल है इमाम सीबवे का, वो फरमाते हैं कि आल की असल अहल है, और दूसरा कौल है इमाम किसाई का, और वो फरमाते हैं कि आल की असल अवल है, अवलुन। तो इमाम सीबे क्या फरमाते हैं, आल की असल क्या है, अहलुन। इमाम सीबे फरमाते हैं कि आल की असल अहल है भाई, और दलील इसकी क्या, वो दलील फरमाते हैं कि इसकी तस्गीर उहैल आती है, आल की तस्गीर उहैल आती है, और अरबी का जाबता है अत तस्गीर व तकसीर यरुद्दानिल अशिया इला उसूलिहा। आपने किसी लफ्ज की असल का पता चलाना हो अरबी में तो उसकी तस्गीर की तरफ चले जाएं, तस्गीर निकाल कर देख लें, आपको उस लफ्ज की असल का पता चल जाएगा। जैसे अल अर्ज, अर्ज जमीन को कहते हैं, इसकी मुअन्नस उरैज़तुन आती है, क्या आती है, उरैज़तुन। मालूम हुआ इस लफ्ज में असल में गोलता थी, इसीलिए अर्जुन अरबी में मुअन्नस इस्तेमाल होता है। अब अर्जुन में तानीस की कोई अलामत नहीं है, न ता है, न अलिफ मकसूरा है, न अलिफ ममदूदा, ये मुअन्नस सिमाई है, अरबों से हमने इसको इसी तरह सुना है। लेकिन अब जब हमने इसकी असल का पता चलाया तो पता चला इसकी तस्गीर क्या है, जब हम इसकी असल का पता चलाने के लिए इसकी तस्गीर की तरफ गए तो इसकी तस्गीर उरैज़तुन है और वहां गोलता मौजूद है। मालूम हुआ ये लफ्ज असल में इस लफ्ज के साथ क्या थी, गोलता मौजूद थी। तो ज़ाब्ता क्या है, अत तस्गीर व तकसीर, तकसीर यानी जमा तकसीर भाई, जमा मुकसर जिसमें मुफरत का वजन जमा के अंदर टूट जाता है। रजुल की जमा क्या है, रिजाल। देखा रजुल में रा पर जबर है और जीम पर पेश, लेकिन रिजाल में रा के नीचे जेर है और जीम पर जबर है और उसके बाद अलिफ है, तो मुफरत का सारा वजन टूट गया, तो ये जमे तकसीर है। तो याद रखो अरबी जुबान में किसी लफ्ज की असल का पता चलाना हो तो उसकी तस्गीर को देख लिया करें या उसकी जमे तकसीर को देख लिया करें। बात समझ में आ गई। तो अल अर्ज की तस्गीर क्या आई, उरैज़तुन, मालूम हुआ इसकी असल में गोलता मौजूद थी। और इसी तरह आप पता चलाना चाहते हैं दीनार, दीनार की असल क्या है, तो आपने इसकी जमे तकसीर देखी, वो है दनानीर भाई, क्या है, दनानीर। और दनानीर में कितने नून, दो, और दीनार में कितने नून, एक। मालूम हुआ ये जो पहली या है ये भी नून था, असल में था दिन नार, क्या था, दिन नार, लेकिन नून मुशद्दद था, उसे लफ्ज में सिकल पैदा हो रहा था, तो एक नून को किससे बदल दिया, या से, तो क्या बन गया, दीनार। तो इस तरह लफ्जों की असल का पता चलाते हैं। तो इमाम सीबे फरमाते हैं कि आल की असल अहलुन है, और इसकी दलील क्या है, कहते हैं इसकी तस्गीर उहैल आती है, फिर उस अहल की हा को किससे बदला, हमजा से, किससे? हा को हमजा से बदल दिया गया तो क्या बन गया? अलोन, अलोन। और फिर दो हमजा इकट्ठे हुए तो सानी साकिन था, तो उसको पहले की हरकत के मुआफिक हरफ इल्लत यानी अलिफ से बदल दिया, क्योंकि पहले पर क्या है? जबर है। जबर किसके मुआफिक है? अलिफ। तो दूसरे साकिन हमजा को किससे बदला? अलिफ से। तो क्या बन गया? आलोन भाई, आलोन। बात समझ में आ गई? तो अहलुन में हा को किससे बदला? हमजा से। जैसे वो फरमाते हैं माउन, माउन असल में था माहुन, फिर हा को किससे बदला? हमजा से। दलील क्या कि माउन की असल माहुन है? कहते हैं इसकी तस्गीर निकाल लो, इसकी तस्गीर है मुवैहुन। मा की तस्गीर क्या? मुवैहुन। तो देखो वहां हा मौजूद है, और नीज माउन की जो जमा है वो मियाहुन आती है। क्या आती है? मियाहुन। देखो यहां पर भी हा मौजूद है, माउन में हा नहीं है, लेकिन मियाहुन में और मुवैहुन में क्या है? हा मौजूद है। मालूम हुआ ये हमजा कहां से आया? हा से बदल कर आया है। तो हा को फिर किससे बदल लेते हैं? हमजा से बदल लेते हैं। तो इसी तरह अहलुन को भी बदल कर आल बना दिया गया। जबकि दूसरा कौल इमाम किसाई का है। इमाम किसाई फरमाते हैं कि आल की असल अवलुन थी, दरमियान में वाव था, और वाव मुतहर्रिक माकबल फतहा हो, जैसे काल असल में क्या था? कावाला। तो वाव मुतहर्रिक माकबल फतहा हो, उसको किससे बदलते हैं? अलिफ से। तो क्या बन गया? काला। तो यहां भी अवलुन क्या बन गया? आलुन बन गया। और दलील क्या है? कहते हैं इसकी तस्गीर अरबी में उवैलुन आती है। क्या आती है? उवैलुन। तो याद रखो ये जो आल है इसकी तस्गीर अरबी में उहैल भी आती है और उवैल भी, उहैल भी और उवैल भी। उहैल को दलील बनाया इमाम सीवै ने और उवैल को दलील बनाया इमाम किसाई ने। ये तो आल की असल थी। आल का माना भी मैंने जिक्र कर दिया, आल की असल भी बयान कर दी, उसमें दो अकवाल जिक्र कर दिए, और तीसरा कि आल नबी से कौन मुराद हैं? वाला आली ही हुजूर अलैहिस्सलाम के उस नबी की आल पर। तो नबी की आल से कौन मुराद हैं? तो याद रखो इस सिलसिले में उलमा के 10-15 अकवाल या इससे भी ज्यादा अकवाल हैं भाई। बाज उलमा फरमाते हैं कि आल नबी से मुराद जो हैं वो बनु हाशिम में जो हुजूर के रिश्तेदार हैं वो मुराद हैं। हाशिम हुजूर अलैहिस्सलाम के परदादा गुजरे हैं, तो बनु हाशिम में जो हुजूर के रिश्तेदार हैं वो, तो यानी बनु हाशिम वाले मुराद हैं। जबकि बाजों ने कहा कि बनु हाशिम और बनुल मुत्तलिब के अंदर जो हुजूर के रिश्तेदार हैं वो मुराद हैं। किसमें? बनु हाशिम में और बनुल मुत्तलिब। याद रखो एक है अब्दुल मुत्तलिब, एक है मुत्तलिब। अब्दुल मुत्तलिब ये हुजूर के दादा हैं। हुजूर अलैहिस्सलाम के वालिद का नाम अब्दुल्ला, हुजूर अलैहिस्सलाम के दादा का नाम अब्दुल मुत्तलिब, हुजूर अलैहिस्सलाम के परदादा का नाम हाशिम है, और हाशिम के एक भाई हैं उनका नाम मुत्तलिब है, यानी अब्दुल मुत्तलिब के चचा वो है मुत्तलिब। अब्दुल मुत्तलिब क्या है? दादा। और हाशिम क्या है? उनके वालिद, और यानी हुजूर के परदादा हुए, और वो हाशिम के भाई क्या हैं? वो मुत्तलिब हैं। तो ये जो बनु हाशिम और बनुल मुत्तलिब जो हैं, इन दोनों की जो इसमें जो हुजूर के रिश्तेदार हैं ये खानदान वाले, ये क्या हैं? ये आले नबी हैं। ये क्या हैं? आले नबी हैं। जबकि बास कहते हैं कि आले नबी से मुराद मुतलकन हुजूर के रिश्तेदार हैं, चाहे वो जिस खानदान से भी ताल्लुक रखते हों, हुजूर अलैहिस्सलाम के मुतलकन तमाम रिश्तेदार। जबकि बास फरमाते हैं कि आले नबी से मुराद हुजूर अलैहिस्सलाम की अजवाज मुतहरात हैं, यानी उम्महातुल मुमिनीन मुराद हैं। जबकि बास फरमाते हैं कि हुजूर अलैहिस्सलाम की आल से मुराद हुजूर अलैहिस्सलाम की अजवाज भी और उन हुजूर अलैहिस्सलाम की औलाद भी, अजवाज मुतहरात भी और हुजूर अलैहिस्सलाम की जो औलाद है आगे जो वो भी मुराद हैं। जबकि बास कहते हैं कि आले नबी से मुराद हजरत अली, हजरत फातिमा, हजरत हसन और हजरत हुसैन रजी अल्लाह ताला अनहुम हैं भाई, ये चार मुराद हैं। जबकि बास फरमाते हैं कि आले नबी से मुराद तमाम अहले ईमान हैं, हुजूर की पैरवी करने वाले तमाम अहले ایمان مراد ہیں اور ہر ایک کے دلائل ہیں بھائی، ہر ایک کے دلائل ہیں، جبکہ بعض فرماتے ہیں کہ آل سے مراد جو ہیں وہ متقی مومنین ہیں، تمام مومنین نہیں بلکہ متقی مومنین ہیں. چنانچہ حدیث میں بھی ہے، حضور علیہ السلام سے پوچھا گیا، حضور علیہ السلام سے پوچھا گیا من آل محمد، آل محمد کون ہے یا رسول اللہ، تو آپ نے فرمایا کل تقی، ہر متقی، کل تقی ہر متقی. تو ہر ایک کے دلائل ہیں، اسی طرح احادیث وغیرہ اور مختلف قسم کے دلائل ہیں. تو بعض کیا فرماتے ہیں، حضور علیہ السلام کے متقی متبعین جو ہیں یعنی اہل ایمان وہ مراد ہیں، جبکہ بعض فرماتے ہیں کہ آل سے مراد نیک علماء ہیں، متقی مومنین نہیں بلکہ متقی علماء، نیک علماء جو ہیں، علماء صالحین، وہ آل سے مراد ہیں. اور بعض فرماتے ہیں کہ حضور علیہ السلام کی آل سے مراد علماء مجتہدین ہیں، بھائی علماء مجتہدین مراد ہیں، تمام علماء بھی مراد نہیں ہیں. تو یہ مختلف قسم کے کوئی 10-15 اقوال ہیں. علماء فرماتے ہیں کہ آل نبی کے بارے میں بہت سے اقوال ہیں، موقع محل کو دیکھا جائے گا کہ کس مقام پر آل کا کون سا معنی ہے بھائی. اور یہاں وَعَلَىٰ آلِهِ مَقَامِ دُعَا ہے، وَالصَّلَاةُ عَلَىٰ نَبِيِّهِ وَعَلَىٰ آلِهِ، حضور کی آل پر بھی صلات ہو تو مقام دعا ہے، دعا میں تعمیم ہونی چاہیے کہ زیادہ سے زیادہ لوگ اس کے اندر آ جائیں. تو اس سے مراد یا تو مطلقاً تمام مومنین مراد لے لیں یا متقی مومنین مراد لے لیں بھائی. تو یہ آل کے مصداق ہوئے بھائی، آل نبی کے. یاد رکھیے جیسے یہ لفظ آل ہے اسی طرح ایک لفظ اہل بھی ہے. تو یاد رکھیے آل اور اہل کے بارے میں میرے والد ماجد شیخ الحدیث و تفسیر مولانا محمد موسیٰ روحانی بازی رحمہ اللہ، ان کی ایک کتاب ہے باقاعدہ النہج السہل، النہج السہل الی مباحث الآل والاہل، اس میں آل اور اہل کی مباحث ہیں. جیسے یہ لفظ آل ہے اسی طرح ایک لفظ اہل بھی عام کتابوں میں استعمال ہوتا ہے. تو اس میں آل اور اہل کی مباحث ہیں. انسان دیکھتا ہے تو حیران رہ جاتا ہے اس میں آل کی اصل کیا ہے، اور اس میں عام علماء تو ترجیح دیتے ہیں امام سیبویہ کے قول کو. کس کو؟ امام سیبویہ کا نحو میں بہت اونچا مقام ہے بھائی، ان کی بات پہاڑ کی طرح مضبوط سمجھی جاتی ہے. تو چنانچہ عام علماء کتابوں میں یہی ذکر کرتے ہیں کہ آل کی اصل اہل ہے، اور جبکہ دوسرا قول امام کسائی کا ہے کہ آل کی اصل کیا ہے، اول ہے. تو والد صاحب نے امام کسائی کے قول کو ترجیح دی اور بہت سے دلائل دیے بھائی اس کے، اور فرمایا کہ امام سیوے اگرچہ ان کا مقام پہاڑ سے اونچا ہے لیکن امام کسائی وہ سب قرائے سبعہ میں سے ہیں. کس میں سے ہیں؟ قرائے سبعہ. بھائی آپ جانتے ہیں 7 قراتیں ہیں قرآن کی متواتر، جن کا انکار کفر ہے بھائی، تو وہ قرائے سبعہ میں سے ایک قرات روایت کرنے والے کون ہیں؟ امام کسائی ہیں، تو وہ قرائے سبعہ میں سے ہیں، تو ان کا بھی مقام بہت اونچا ہے بھائی. اور نیز پھر دلائل دیا آگے باقاعدہ کہ ان کی بات قوی کیوں ہے، اور بہت سارے دلائل ذکر کر کے ثابت کیا کہ امام کسائی کا قول بہت قوی ہے امام سیبویہ کے قول کے مقابلے میں. اور پھر وہاں پر انہوں نے آل اور اہل میں فرق ذکر کیے ہیں، تقریباً 40 کے قریب فرق ذکر کیے ہیں ان دو لفظوں کے اندر. علماء عام طور پر کتابوں میں 1, 2, یا 3 ذکر کرتے ہیں، جبکہ انہوں نے 40 کے قریب فرق ذکر کیے ہیں. مثلاً ایک فرق یہ کہ آل کا لفظ بہت معزز شخص کے لیے استعمال ہوتا ہے، یا تو صرف دنیاوی اعتبار سے اونچا مقام ہو یا دینی اعتبار سے اونچا مقام ہو، یا دینی اور دنیاوی دونوں اعتبار سے اونچا مقام ہو تو اس کے لیے آل کا لفظ استعمال ہوتا ہے. تو آل کا لفظ جو ہے وہ عام لوگوں کے لیے استعمال نہیں ہوتا. آل ضعیف، کوئی ضعیف آدمی کی آل، یا آل مسکین، یہ نہیں استعمال کرتے. کوئی بہت بڑا جس کا مقام ہو، چاہے دنیاوی اعتبار سے ہو چاہے دینی اعتبار سے ہو یا دونوں اعتبار سے ہو، اس کے لیے استعمال کرتے ہیں. جیسے آل محمد بھائی، یا اسی طرح ہے آل فرعون. فرعون کا اگرچہ دینی اعتبار سے تو نہیں لیکن دنیاوی اعتبار سے تو وہ بادشاہ تھا، بڑا مقام ہے. تو یا آل داؤد بھائی، داؤد علیہ السلام دنیاوی اعتبار سے بھی اونچا مقام کے بادشاہ تھے اور دینی اعتبار سے بھی اونچا مقام کے اللہ کے پیغمبر تھے. تو ان کے لیے آل کا لفظ استعمال ہوتا ہے، جبکہ اہل کا لفظ وہ ہر ایک کے لیے استعمال ہوتا ہے، معزز لوگوں کے لیے بھی اور عام لوگوں کے لیے بھی. اسی طرح آل جو ہے اس کے ساتھ نسبت والی یعنی ملاتے، آلیون جیسے لاہوریون ہے تو آلیون نہیں کہتے، لیکن اہل کے ساتھ یہ نسبت ملاتے ہیں، اہلیون استعمال کرتے ہیں عربی میں. اسی طرح آل کا لفظ بولا جاتا ہے، مثلا آل فرعون کہا اور صرف مضاف الیہ مراد لے لیا، حالانکہ مراد تو مضاف ہونا چاہیے. آل فرعون جب کہا فرعون کی آل، تو فرعون تو مضاف الیہ ہے، یعنی فرعون نہیں مراد، کون مراد ہے؟ آل. لیکن یہ لفظ آل کی خصوصیات ہے کہ اس میں بعض اوقات مضاف الیہ مراد لیتے ہیں، مضاف بھی ذکر، مضاف ذکر ہوتا ہے لیکن مراد کون ہوتا ہے؟ صرف مضاف الیہ، حالانکہ مضاف مضاف الیہ سے غیر ہوتا ہے. غلام زید، غلام اور ہے اور زید اور ہے. اسی طرح آل فرعون، آل اور ہے اور فرعون اور ہے، لیکن کبھی کبھار آل فرعون ذکر ہوگا تو کبھی اسے صرف آل ذکر مراد لے لیں گے، کبھی صرف فرعون مراد لے لیں گے، اور کبھی دونوں ہی مراد لے لیں گے. یہ بھی کس کی خصوصیت ہے؟ لفظ آل کی، جبکہ اہل میں ایسا نہیں ہے. اور اسی طرح لفظ آل جو ہے وہ صرف معزز لوگوں کی طرح مضاف ہوتا ہے، اور معرفہ کے ہوگا اور علم ہوگا اس کی طرح مضاف ہوگا، جبکہ اہل معرفہ اور نکرہ سب کی طرف مضاف ہو جاتا ہے. تو اس طرح کوئی 40 کے لگ بھگ فروق اس کتاب میں ذکر ہیں. بھائی اچھا چلیے بس کرتے ہیں بھائی، یہاں تک بحث سمجھ میں آ گئی اچھی طرح؟ جی کل پھر انشاءاللہ آگے پڑھیں گے. چلیے بس بھائی، ھذا ھو المرام، واللہ اعلم بحقیقت الکلام.